बाइस अब भोलिदेखि मैले भेट्ने को को हुन् भनेर उनले सोधे। त्रिपुरवर सिंहको नेतृत्वमा यहाँ एउटा सानो प्रजा पञ्चायत बनेको थियो, नेपाल प्रजा पञ्चायत। मैले तिनलाई बोलाए। तिनी अध्यक्ष थिए, सेक्रेटरी गोपाल प्रसाद रिमाल थिए जो कवि थिए र पछि पागल पनि भएका थिए। तिनी पनि आए, त्रिपुरवर सिंहले नै लिएर आए। तिनलाई मैले बोलाएको थिइन र तिनलाई मैले चिनेको पनि थिइन। अनि दिनभरि त त्यहाँ बसे पूर्णबहादुर कहाँ। त्यसपछि उनले राति अन्तै बस्नुपर्छ भनेर म अन्त सरे। मलाई गाइड गर्ने मानिस जो थिए त्यसमा दुईजना महत्वपूर्ण थिए प्रजा परिषदका बखतमा, एउटा सुन्दर भन्ने र अर्कोको नाउँ म जान्दिन। उनीहरूले मलाई बस्ने घर ठिक गरे, केदारमान व्यथितको मार्फत एक ठाउँबाट अर्को ठाउँ र अर्को ठाउँबाट फेरि अर्को ठाउँ गरेर एक दुई दिन गरेर बस्न थाले। म जहाँ जहाँ बसे त्यो निम्न मध्यम वर्गीय नेवारहरूको घर थियो। प्राय तिनीहरू सरकारी सेवामा सानो दर्जाका कारिन्दाहरूका परिवारहरू थिए। त्यसवखतमा मलाई थाहा भयो कि अति दयनीय अवस्थामा यहाँका सहरवासीहरू बसेका छन्। हामी मधेसमा बसेका मानिसहरूलाई अन्दाज हुन सक्दैनथ्यो त्यस किसिमको दयनीयता। बाहिर देख्दा राम्रो लुगा लगाएर हिँड्ने, भित्र उनीहरू कसैले दुध खाएको मैले देखिन। त्यस बेलामा म यहाँ करिब 10-15 घरहरूमा बसेको थिएँ। दुध खाने चलन भनेको देखिन। दाल भात र जाडोको दिन थियो, रायोको साग। भात असाध्यै बेसी खाँदा रहेछन्, अनि अलिकति दाल र अलिकति रायोको साग र खुर्सानी। मेरो अधिकांश बसाई बोइगलमाथि हुन्थ्यो। घरमाथि एउटा बोइगल भन्ने तल्ला हुन्छ, त्यसैमा म बस्दथे। एक दुईचोटि भने अलि धनी मानिसहरू कहाँ पनि बसे। एकचोटि म गएँ त्रिपुरवर कहाँ खानको लागि, पूरा परिवारसँग बसेर खानको लागि। जाँदाखेरि तिनको पर्खाल नागेर गएको थिए। यसरी एक किसिमको रोमान्टिक काम भएको थियो। म काठमाडौँ गणेशस्थान निरको एउटा मानिस कहाँ पनि बसेको थिएँ। उनीहरूको बारेमा गणेश मान्जीलाई राम्रोसँग थाहा छ। उनीहरू अलिक खाता पिता मान्छे थिए। उनीहरूले मलाई व्याक्ति पारेका थिए, तिमी राजावादी हो भनेर। त्रिपुरवरजीको अध्यक्षतामा जुन एउटा सानो संस्था नेपाल प्रजा पञ्चायतको संगठन, पर्चाबाजी र मिटिङहरू जो हुन्थे त्यसमा हाम्रो पूरा सहमति थियो। तर त्यो नेपाली काँग्रेसमा गाभियोस् भन्ने हाम्रो इरादा थियो। त्यसमा अलिकति मतभेद पनि थियो। त्रिपुरवर हामीहरूसँग थिए तर अरूहरू त्यसलाई नेपाली काँग्रेसमा समावेश गर्न तयार थिएनन्। यही सब कुराहरू हामीहरू गर्दथ्यौं। मैले काठमाडौँ शहरमा त जति सकेको सम्पर्क गरे। अब मलाई दिल्ली बजारतिर र शहरका छेउछाउमा पनि सम्पर्क गर्नु परेको थियो र मैले उता सम्पर्क गर्दा सिंहबहादुर बस्नेतको घरमा मलाई राखे, माइती देवीमा। यहाँ पहिले म आउँदा सबभन्दा सक्रिय को थियो भने नरसिंह बहादुर श्रेष्ठ, मोहन शमशेरको हजुरियाको छोरो। विद्यार्थी नेताहरू मध्ये नरसिंह बहादुर श्रेष्ठ थियो। अर्को थिए पुकु पुष्करनाथ उपाध्याय। यिनीहरू प्रमुख थिए त्यहाँका र नरसिंह बहादुर यिनीहरूमा सबभन्दा प्रमुख थिए। म पहिलो पटक समातिदा मैले भनिसकेको छु पद्म शमशेरको पालामा यिनीहरू मसँग भेट्न आउँदा मैले यिनीहरूसँग सोधेको थिएँ के तिमीहरू किन आएको। यिनै नरसिंह बहादुरले भनेका थिए तपाईँहरूको के निर्देशन छ, के आदेश छ। तिनीहरू थिए दिल्ली बजार तर्फका मानिसहरू। तिनीहरूसँग भेट्न मलाई सिंहबहादुर बस्नेत कहाँ लिएर गए। सिंहबहादुर बस्नेतकी कान्छी आमा थिइन्, विधुवा आमा। बाबुको मृत्यु भइसकेको थियो। अब उनलाई भन्न हुँदैन थियो ती सब कुराहरू। सिंहबहादुर बस्नेतको विवाहको कुरा चलिरहेको रहेछ। सिंहबहादुरले के भनेछन् कान्छी आमालाई भने, पहाड़तिरबाट एउटा मान्छे आएको छ, छोरी दिने कुरा गर्छ मसँग। त्यसलाई म राख्न थाले। छेडीमा परालहरू बिछ्याइकन त्यसमाथि कार्पेटहरू बिछ्याएर मलाई बस्ने व्यवस्था गरिदिए। अनि त्यही मान्छेहरू मलाई भेट्न धमाधम आउन थाले। मेरा जुन विचारहरू थिए उत्तरदायी सरकारको सम्बन्धमा त्यसलाई म बुझाउन थाले। म त्यस बेलामा जोड केमा गर्थे भने जनताको सक्रियताबाट प्रजातन्त्र स्थापित हुन्छ र हामीहरूको उद्देश्य उत्तरदायी सरकार हुनुपर्छ। त्यस वखतमा हाम्रो प्रजातन्त्र भन्दा पनि उत्तरदायी शासनमा जोड थियो, नागरिक स्वतन्त्रता र उत्तरदायी शासनमा। म बताउँथे तिनीहरूलाई कि नेपाली काँग्रेस भनेको हामीहरू भएको पार्टी हो। त्यस बेलामा दुई नेपाली काँग्रेस भएको थियो, दिल्ली रमन रेग्मीले पनि आफूलाई नेपाली काँग्रेस भन्ने र हामीहरू पनि नेपाली काँग्रेस। त्यसो हुनाले त्यो कुरा पनि म स्पष्ट गर्थे। गणेश मान्जीको नाउँ लिँदा त यहाँका मानिसहरूले भनेका छन् त्यो त मूर्ख मान्छे हो। मलाई एउटा विरक्ति लाग्छ यो सब कुराबाट, यहाँका बुद्धिजीवीहरू र पैसावाल मान्छेहरूदेखि, र त्यो विरक्ति मेरो आजसम्म छ। गणेश मान्जीको नाउँ लिँदा त्यो मूर्ख मान्छे हो भनेका छन्। मैले भने, गणेश मान्जी कसरी स्वीकार गर्न सक्नुहोला तपाईँहरूले भनेका कुराहरू, तिनीहरू नेवार नै थिए। यसै सन्दर्भमा मलाई लाग्यो कि हामीहरूले संघर्षको दरम्यान कुनै न कुनै बिन्दुमा त मोहन शमशेरसँग हाम्रो सम्पर्क त हुन्छ हुन्छ। यसो हुनाले मैले भन्ठाने त्यस कामको लागि एउटा माध्यम चाहिन्छ र एउटा माध्यम कायम गर्नुपर्दछ। अब त्यो कसरी गर्ने, विजय शमशेरको छोरालाई डाकु दाजु पढाउनुहुन्थ्यो। मेरो तरिका के थियो भने रातिको तोप पड्किएपछि म एउटा घर छोडेर अर्को घरमा जान्थे। डाकुर दाजु कहाँ बस्नुहुन्छ भन्ने मलाई पटक्कै थाहा थिएन। मान्छेहरू भन्थे फलाना ठाउँ फलाना ठाउँ, तर मेरो कत्रो अनुमान थियो भने मैले नबिराइकन उहीँको कोठाको ढोका तल गएर ड्याङ ड्याङ गरे। को भनेर माथिबाट कराउनु भयो। तल खोल्नु पर्यो, चाँडै खोल्नु पर्यो भनेर मैले भने। ढोका खोलेर मलाई भित्र लिएर जानुभयो। किन आएको भन्नुभयो। उहाँलाई थाहा थियो म किन आएको भनेर। हल्ली खल्ली भइरहेको थियो म आएको। सरकार मलाई पत्ता लगाउन परेशान भइरहेको सबैलाई थाहा भइसकेको थियो। मैले भने मलाई मोहन शमशेरसँग भेट्नु छ, त्यो मिलाउनु पर्यो। कहाँ मिलाउने भन्नुभयो। मैले भने तपाईँ विजय शमशेरको छोरालाई पढाउनुहुन्छ, विजय शमशेरलाई भनेर मिलाउनुहोस्। उहाँ रातभरि घोरिनु भएछ, भाउजूसँग सल्लाह गर्नुभएछ। मोहन शमशेरका हजुरिया थिए चुडा प्रसाद शर्माका बाबु। ती चन्द्र शमशेरको बडो मन परेका मानिस थिए। तिनलाई म भन्छु, तिनले यो काम गर्न सक्लान् भनेर डाकुर दाजुले मलाई भन्नुभयो। मैले भने जे गरेर गर्नुहुन्छ गर्नुहोस्, र त्यो भन्नु पर्यो म भेट्न चाहिरहेको छु भनेर। कुरा मिल्यो भने मिलिहाल्यो, मिलेन भने मलाई 24 घण्टासम्म गिरफ्तार गर्न पाइँदैन। मलाई 24 घण्टाको गिरफ्तार नगर्ने ग्यारेन्टी दिनुपर्छ भनेर मैले उहाँलाई भने पठाएको थिएँ। मलाई लागेको थियो त्यो कुरा म विजय शमशेरको मार्फत गरौँ भनेर, तर उहाँलाई डर लागेछ त्यसलाई भन्न, र चुडा प्रसादको बाबुलाई भन्छु भन्नुभयो। हुन्छ म भन्छु, पर्सि निपर्सितिर सानो टुँडी खेल अहिलेको रङ्गमञ्च भएको ठाउँ, त्यहाँ तल ओर्लनेतिर बाँसको झ्याङ थियो, म त्यतै आएको हुन्छु त्रिपुरेश्वरतिरबाट। हातमा पन्जा खुला छ भने ठान्नु कुरा मिलेन, पन्जा लगाएको छ भने मेरो पछि पछि लाग्नु भन्नुभएको थियो उहाँले। उहाँले भनेको बखतमा गएको त पन्जा उहाँको हातमा थिएन र कुरा मिलेन भन्ने देखियो। त्यसपछि त त्यो कुरै भएन। त्यसभन्दा पहिले सुन्दर सिंह मजिठिया थियो, भारतीय राजदूत। त्यसलाई मैले भेटेको थिएँ। त्यसको एउटा प्राइभेट सेक्रेटरी थियो। त्यसलाई मैले भने औपचारिक रूपमा त म भेट्दिनँ, गोप्य तौरबाट म भेट्छु। उसको प्राइभेट सेक्रेटरीले के भन्यो भने म कहाँ आउनुहोस्, तर मूल ढोकाबाट होइन। त्यसरी म त्यहाँ गएँ। त्यो पन्जाबी सिख थियो। त्यसले भन्यो मैले एम्बेसडरसँग भेटेँ र भने तपाईँ अमुक समयमा गल्फ फिल्डमा भेट्नुहोला। उनी गल्फ खेल्न जान्थे। त्यस वखत त्यहाँ एयरपोर्ट थिएन। त्यही सुन्दर सिंह मजिठियाको मात्र एउटा प्लेन ओर्लन्थ्यो। एउटा ठूलो गल्फ फिल्ड थियो, त्यही ऊ बेलुकातिर गल्फ खेल्न जान्थ्यो। म पुगेँ, ऊ खेलिरहेको थियो। विजय शमशेरहरू पनि थिए। मैले यही होला भनेर अनुमान गरे। अँध्यारो अँध्यारो भइसकेको थियो, गल्फ सिद्धियो। उसले मनेर आएर जाउँ भन्यो। त्यस चौरबाट पशुपतितिर बनै बन झर्ने एउटा बाटो थियो, त्यही बाटो उसले मलाई लिएर हिँड्यो। उसले मलाई के भन्यो भने म महाराजसँग भनिदिन्छु, तर तिम्रो सुरक्षाको ग्यारेन्टी लिन्न। मैले भने त्यो सबभन्दा महत्वपूर्ण कुरा हो, तपाईँ मेरो सन्देश प्रधानमन्त्री मोहन शमशेर कहाँ पुर्याइदिनुहोस्। म उनलाई एउटा शर्तमा मात्र भेट्न इच्छुक छु, हाम्रो कुरा मिलेन भने 24 घण्टासम्म उनले मलाई गिरफ्तार गर्ने छैनन्। त्यसपछि उनले चाहेको कुरा गर्न उनी स्वतन्त्र हुनेछन्। उनले भने तपाईँलाई थाहा छ यो काम मेरो होइन। म त्यो कसरी भन्न सक्छु, प्रधानमन्त्रीले त त्यो शर्तको कुरा त मान्ने छैनन्। मैले भने तपाईँ सक्नुहुन्छ भने भन्नुहोस्। त्यस कुरामा ऊ बडो अनिच्छुक भयो। त्यसपछि मैले डाकुर दाजुलाई भनेको थिएँ। चुडा प्रसादको बाबुले भनेछन् त्यस वखतसम्ममा त म आएको धेरै हल्ला भइसकेको थियो, पुलिस र 8 प्रहरीहरू सहरमा छ्यापछ्याप्ती थिए। चुडा प्रसादको बाबुले भनेपछि मोहनले भनेछन् हुन्छ म उसलाई भेट्न तयार छु, तर म कुनै शर्त मान्दिनँ, म कुनै शर्त राखेर भेट्दिनँ, बिना शर्त मसँग भेट्न आउँछ भने म भेट्छु। यो मेरो तजविजमा रहन्छ कि म उसलाई थुनु कि छाडिदेऊ। मैले भने म त त्यो मान्दिनँ। मैले डाकुर दाजुसँग त्यही खबर भनेर पठाइदिए। त्यसपछि झनझन सजग भए, मानिस आएको रहेछ भनेर। पहिले त अनुमान मात्रै थियो, अब त झन छ्यापछ्याप्ती खोजी शुरू भयो मेरो। म बसेको थिएँ रक्तकालीनेर। पाल्पाको कमान्डर इन चीफ रुद्र शमशेरको एकजना नाता पर्ने थिए, तिनकी एउटी नेवाने दुलै रहेछन्। तिनैको घरमा मलाई राखेका थिए। गणेश मानजीको एउटा नातेदार, पछि हामीहरूलाई मद्दत गर्ने काकाका छोराहरू थिए, त्यस घरमा पनि मलाई राखेका थिए। म गिरफ्तार हुने दिनको भोलिपल्ट म अर्को घरमा जानेवाला थिएँ। त्रिरत्न कहाँ के भइदियो भने मेरो गिरफ्तारी हुनुभन्दा ठिक 1.5 घण्टा पहिले पूर्णप्रसाद ब्राह्मण आए। मैले पहिला पटक देखेको थिएँ उनलाई। आए मसँग धेरै कुरा गर्नु छ साहित्यको भनेर। तिनले त्यस्ताको एउटा कथा लेखेका थिए चराचुरुङ्गीको बारेमा। त्यो राम्रो कथा थियो र उनको पहाडी खालको भाषा थियो, बडो राम्रो। त्यो कथा मैले सुने। त्यसको ठिक 1.5 घण्टापछि मान्छे आयो खबर गर्नलाई कि यता त 8 प्रहरीहरू घुमिरहेका छन्, पुलिसहरू पनि छन्। र हुँदाहुँदै पुलिसहरू देखिए पनि। म भोटो सुरुवाल लगाएर एउटा मोटो चद्दर ओढेर बसेको थिएँ। मसँग केदारमान व्यथित थिए, अरू सबै गइसकेका थिए। एकजना अरू थिइन् गौरी भन्ने, बर्माबाट आएकी। पछि ती बडो चर्को कम्युनिस्ट भइन्। मलाई लाग्छ तिनी साहना साधनाका थिइन्। अब त मैले भाग्नु पर्यो। मैले जुत्ता लिन पाइन, मोजा टिपिहालेँ, कोट थियो कोट बेरिहालेँ। जिउमा भोटो छ, भित्री सुरुवाल छ र हातमा मोजा छ। त्यो लिएर म माथि उक्लेँ र उक्लेर टाँसिएकै अर्को घरमा हाम फालेर भागौँला भनेको त अर्को घरको छाना पनि पुलिस उभिरहेको। एउटै चोकमा पनि कता कता जाने बाटो थियो। थुप्रो पुलिस जम्मा भइसकेको देखेँ। तल ओर्लेर चर्पीको बाटो निस्कँदा त म चोकमा पुगेछु। पहिले निस्के व्यथित, व्यथितलाई दुईजना पुलिसले च्याप्प समाते, तर उनले बल गरेर आङ हल्लाउँदा त ऊ त फुत्किहाले, अनि मलाई देख्ने बित्तिकै त उसलाई छोडेर मतिर लागिहाले। मलाई ट्याप्प कठालोमा नै समाते। मैले बाटो देखेको भए सायद म पनि भाग्न सक्दथे होला, तर त्यहाँको बाटो केही थाहा थिएन। त्यस्तो अँध्यारो पनि थिएन, उज्यालै थियो। त्यसपछि एउटा ट्रक ल्याएको थियो। मान्छेहरू सडकभरि टम्म थिए, त्यसमा चिनेको कोही पनि छैन। मलाई न कर्नल चन्द्रबहादुर थापा चिन्दछन्, न समात्ने मानिसहरूले चिन्दछन्। मलाई सोध्यो चन्द्रबहादुर थापाले, तिमी को हौ? विश्वेश्वर प्रसाद कोइराला भनेर मैले भने। त्यो सुनेर छक्क परे उनीहरू, अलि छक्क परे जस्तो गरेर। उनीहरूलाई त म के गरौँला जस्तो लागेको रहेछ। मैले फेरि त्यस्तो लुगा लगाएको, उनीहरूलाई अचम्म लागेछ। के रे भनेर उसले फेरि सोध्यो। मैले भने, म विश्वेश्वर प्रसाद कोइराला हौ। चिनाउने मान्छे छन्, चिनौला भनेर उसले कड्केर भन्यो। विराटनगरबाट मलाई चिन्ने एउटा मान्छे झिकाएको रहेछ, म आएको छु भनेर, अनि मलाई ट्रकमा राखिसकेपछि त्यसलाई लिएर आयो र चिनाउन लगायो। अरू दुई चारजना मानिसहरू पनि समाते रत्न कहाँबाट, र त्यो गौरी भन्ने मानिस पनि। उनीहरूलाई तथा नाम फोहोर गाली गरिरहेका छन्। उनीहरूलाई हत्कडी पनि लगाए, मलाई लगाएनन्। मलाई पटुकाले बाँधे, आफ्नै पटुका खोलेर दियो चन्द्रबहादुरले। मैले भने, उनीहरूको के दोष? म हुँ मुख्य नेता, यिनीहरूलाई किन गाली गर्नुहुन्छ? तिम्रो पनि पालो आउँछ भन्ने उसले भन्यो। हत्कडी लगाउनु छ भने मलाई लगाउनुहोस् भनेर मैले भन्दा, महाराजबाट जे हुकुम हुन्छ त्यही हुन्छ, तिमीहरूलाई महाराज कहाँ लिएर जान्छौ, जे हुकुम हुन्छ त्यही हुन्छ भनेर चन्द्रबहादुर थापाले भन्यो। त्यसपछि अँध्यारो हुँदै गइरहेको थियो। हामीलाई सिंहदरबार लिएर गयो। सिंहदरबार लिएर गएपछि छ महिना जति एउटा मानिसले जति सहन सक्दछ त्यति मैले सहनु पर्यो। मसँग अरू कुनै लुगा छैन। डिसेम्बरको जाडो छ, एउटा कोट छ, फोटो छ, पातलो एकजोर सुरुवाल छ, जुत्ता छैन, केही छैन। त्यो अवस्था छ मेरो। मलाई ट्रकबाट उतारे र उतारेको 10-15 मिनट पछि माथिबाट केही खबर आयो। हरेक कुरा मोहन शमशेरलाई सोध्नुपर्ने। मोहन शमशेर कहाँ खबर पठाउनलाई नै 15-20-25 मिनट वा आधा घण्टा लाग्ने। फेरि त्यो चन्द्रबहादुर थापा आफै मोहन शमशेर कहाँ जान सक्दैनथ्यो। उसले कुनै हजुरिया कर्नेललाई भन्नु पर्यो र त्यस कर्नेलले कुनै हजुरिया जर्नेललाई भन्नु पर्यो, अनि मात्र त्यो कुरा माथि पुग्ने। त्यसरी गरेपछि के खबर आयो भने, नेल हत्कडी लगाएर राखिदिनु, त्यति मात्रै अर्डर आएछ। त्यो अर्डर आएपछि नेल लगाए, हत्कडी लगाए, कम्बरमा जन्जिर लगाए। त्यसरी पनि मान्छेलाई राख्छन् भन्ने मलाई कल्पना थिएन। जन्जिर लगाउँदा त त्यस्तो बुझिँदैनथ्यो, तर नेल लगाउनको लागि जब ठोक्नु पर्थ्यो कस्तो क्रूर, कस्तो अमानवीय थियो। बाहिरबाट कौ बोलाएका थिए नेल जडान गर्नको लागि। त्यो नेल जडान गर्नको लागि माथिबाट ठोक्नु पर्थ्यो। त्यो ठोक्दा कौले मलाई लाग्ला भनेर विचार पुर्याएर अलिक तेर्सो पारेर हथौडा हान्यो, चिप्लेर मेरो खुट्टामाथि हथौडा नलागोस् भनेर। हथौडा चिप्लेर मेरो खुट्टामा नलागेर एकपटक त्यो नेल अड्याको ढुङ्गामाथि लाग्यो। त्यहाँ जो अफिसर उभिएको थियो त्यसले कौलाई रिसाएर भन्यो, के गरेर हानेको, त्यो ढुङ्गा फुट्ला। मैले खुट्टामा हान्दा चिप्लेर ढुङ्गामा लाग्यो भनेर कौले जवाब दियो। उसको खुट्टाको हाड फुट्यो भने त जोडिन्छ, अब त दिन्छस् यो ढुङ्गा फुटेको पैसा भनेर त्यो अफिसरले कौलाई हप्कायो। त्यस्तो थियो तिनीहरूको प्रवृत्ति। अनि त्यो लगाइसकेपछि अरू के छ ल बस भनेर उनीहरूको गारदमा लगेर मलाई राखे। गारद कस्तो छ भने, सिंहदरबारको ढोकाबाट भित्र पसेपछिको दक्षिणपट्टिको दाहिनेपट्टिको गोलो एक तले पल्टर बस्ने जुन घर छ त्यसैको एउटा बीचतिरको कोठामा मलाई लगे। जाडोको दिन थियो, सबैले ग्रे कोट लगाएका छन्, सबै सुतिसकेका छन्। मलाई नेल हत्खडी लगाएर त्यहाँ ल्याउन्जेल 10 बजिसकेको थियो। मलाई एउटा सिपाही जसले मेरो कम्बरमा जुन जन्जिर बाँधेको थियो त्यस जन्जिरको एउटा टुप्पो समातेर बसिरहेको छ, त्यो त्यहाँ छ। मलाई भुइँ देखाएर भन्छ, तिमी यहीँ बस। भुइँमा च्याप्टा ढुङ्गाहरू छापिएका छन्। त्यस कोठामा सयकडौं सिपाहीहरू सुतेका छन्। दुईजना सिपाही सुत्ने खाटहरूको बीचमा मलाई त्यो च्याप्टो ढुङ्गामाथि उभ्याइराखेको छ। मलाई न ओढ्ने दिएको छ, न बिछ्याउने दिएको छ। जाडो अत्यन्त कडा छ, पुसको जाडो। मसँग अरू कपडा छैन। कोठाका सबै झ्याल ढोकाहरू खुल्ला छन्। मलाई ढोकाको बगलेमा उभ्याइराखेको छ। त्यसरी मलाई तीन दिनसम्म राखेका थिए। खान त्यस दिन केही दिएनन्। भोलिपल्ट महाराजलाई नभनिकन कसैले केही गर्न नसक्ने। महाराजबाट अर्डर आएपछि मलाई सिंहदरबार बाहिर नाङ्ले पसलमा बेच्न राखेका मुला, आलु, च्यौरा, भटमास तारेका कुराहरू एउटा कागतमा ल्याएर मनेर राखिदिए। महाराजले मलाई खान दिन भनेका त होलान्, तर के खान दिने भन्ने कुरा मलाई लाग्छ ती तल्ला तहका कर्मचारीहरूले नै तय गरेका थिए। म त जाडोले अब मर्छु तब मर्छु जस्तो भइरहेको थियो। मैले भने, मलाई ओढ्ने र बिछ्याउने त दिनु पर्यो। आफ्ना मानिस नातेदारहरू कहाँबाट मगाऊ या तिम्रा मतियारहरूसँग मगाऊ भनेर मलाई जवाब दिए। म त्यसरी राखिएको तीन चार दिनपछि, सायद तीन दिनपछि म मूर्छा परे, बेहोस भएछु। कसो गर्थे जाडोले भने, म उठबस गर्थे र त्यसरी मैले तीन दिन बिताएको थिएँ। त्यसपछि म बेहोस भएँ। मूर्छा परेपछि मलाई पछि के अनुभव भयो भने, बडो रमाइलो भइरहेको छ जस्तो। अनि होस आउँदा म के देख्दछु भने, आगो बालिदिएको मिलिट्री ग्रे कोट थियो, त्यसमा मलाई सुताएको एउटा ग्रे कोट मलाई ओढाइदिएको र आगो बालिदिएको एउटा न्यानो पाएर म मस्तसँग सुतिरहेको छु, बडो राम्रो सपना देखे जस्तो गरेर। अनि त्यही बखतमा, रातिको 10-11 बजेको बखतमा, एउटा मान्छे कराउँदै आयो, यहाँ अस्ति आएको थुनुवा कहाँ छ? एउटाले भन्यो, यहाँ छ, तीन ताकाका थापा छन्, एकजना हजुरिया कर्नेल, सोभागजङका बाबु नामी थापा हुन्। तिनी जहिले पनि मलाई आएर हेर्ने र जाने, त्यहाँ मलाई के सुविधा हुन्छ हुँदैन केही पनि नहेर्ने। तर त्यस बेलामा कसैको हिम्मत हुँदैन थियो केही भन्नलाई, त्यो अत्याचार त्यत्रो अन्याय भइरहेको छ, कसैको हिम्मत छैन। अनि रातिमा 10-11 बजेतिर त्यही कराउँदै एउटा मानिस आयो, मनेर आयो र के ल्यायो भने एउटा ठूलो राडी, असाध्यै ठूलो राडी, र के भन्यो भने, यो थुनुवालाई दिनु भनेर महाराजबाट हुकुम भएको छ। सबैले राडी छोए र महाराजको तारिफ गर्न लागे। मलाई त्यस राडीले छोपिदिए। राडी कति ठूलो थियो भने, मैले त्यसलाई बिछ्याउन पनि सक्ने र त्यसलाई ओढ्न पनि सक्ने। अनि मैले भने, मलाई एउटा इँट पनि ल्याइदिनुहोस्, म तकिया बनाउँछु। मलाई इँट ल्याइदिए र म सुते। त्यसरी मलाई तीन दिनपछि एउटा ठूलो राडी दिए। मलाई ओढ्ने पनि काम भयो, ओछ्याउने पनि काम लाग्यो। त्यसले पनि त्यहाँको जाडो गएन, तैपनि एउटा बचाउ भयो जाडोबाट। भोलिपल्ट बिहान के खबर आयो भने, मोहन शमशेर कहाँबाट खबर आएछ, पहिले उनलाई तात तातो केही खान मन छ भने दाल भात पकाएर खान दिनु। मैले भने, मलाई खान मन त छ तर ननुहाई खान्न। मलाई के लाग्यो भने, यो बेडी कहिले फुक्लेला। नुहाउनुको लागि त बेडी नफुकाले हुँदैन थियो, सुरुवाल लगाएकोले सुरुवाल झिक्नलाई त बेडी झिक्नै पर्थ्यो। हुन्छ, नुहाउन दिनु भनेर खबर आयो। मैले भने, मेरो फेर्ने लुगा छैन। अनि फेरि सोध्न पठाए, अनि एउटा धोती दिनु भनेर आयो। एउटा धोतीले मैले कसरी नुहाउने? अनि त्यस धोतीलाई फाडे र फाडेर दुईवटा पारे। बिहान म त्यहाँबाट करिब 200 गज पर धारामा गएर नुहाउँथेँ। कौले आएर नेल खोल्थ्यो, म सुरुवाल फुकालेर धोती लगाउँथेँ, आधा धोती, र त्यति टाढा नुहाउन जान्थेँ। नुहाइकन अर्को धोती लगाएर चिसो धोती आङमा राखेर आउँथेँ। खाना बनिसक्थ्यो, चाँडै नै खाना बन्थ्यो, खाना खान्थेँ। खाना खाएर फेरि मैले लुगा लगाएपछि कौ आउँथ्यो र उसले मलाई बेडी जडेर जान्थ्यो। दुईपटक रोज मेरो बेडी काटिन्थ्यो र दुईचोटि लाग्थ्यो। मैले यस उद्देश्यले ननुहाई खान्न भनेको थिएँ कि यो समस्या नरहला, तर झन रोज दुईचोटि यो हुन थाल्यो। त्यसको एक दुई दिनपछि के खबर आयो महाराज कहाँबाट भने, उसलाई घाममा बस्न मन छ भने उसलाई घाममा ल्याएर एकछिन राख्नु। मलाई 10-11 बजेतिर घाममा लगिसकेपछि, खाना खाइ ओरिसकेपछि छ्यान्द्राङ छ्यान्द्राङ गरिकन मलाई घामतिर लैजान्थ्यो। अचेल जो सर्वोच्च अदालतको भवन बनेको छ, त्यसैको गोलो एरियाको सामुन्ने सडकतिर लिएर जान्थ्यो। अग्लो पर्खाल थियो, पारिपट्टि देखिँदैन थियो। मसँग एउटै सिपाही रहन्थ्यो। मेरो एउटा लयबद्ध दिनचर्या भइसकेको थियो, बिहान नुहाउने, खाने, घाम ताप्ने इत्यादिको। त्यसको तीन चार दिनपछि एक दिन मलाई लगेन। मैले भने, मलाई किन लैजाँदैनौ भन्दा, आज अड्डा छ भनेर जवाब दिए। त्यसपछि के अर्डर भएछ भने, मलाई बयान गराउन सिंहदरबारको र त्यस बखतको ग्यालरी हाउसको बीचमा एउटा भुइँतल्ले काठको घर थियो, त्यहाँ मलाई लिएर गए। त्यहाँ म के देख्दछु भने, 8-10 जना अफिसरहरू, त्यसमा हरिशमशेर काउचमा बसेको, च्यान्टा गुरुज्यू काउचमा बसेको, दुईटा काजीहरू, एकजना मरिच मान्छे गणेश मान्जीको हजुरबा र एकजना पाटनतिरको महेन्द्र बहादुर मात, यिनीहरू काउचमा बसेका थिए अरू कुर्सीहरूमा अरूहरू ओहदा अनुसार थिए। मलाई त्यहाँ बस भने। म कार्पेटमाथि बसेँ। मेरो कम्बरमा बाँधेको सिक्रीको एउटा टुप्पो समातेर एउटा सिपाही बाहिर बसेको थियो। त्यसपछि मलाई केरकार गर्न थाले। एउटा कारिन्दा थियो, घोडामा कागत राखेर ऊ लेख्न बस्थ्यो। मेरो नाउँ, गाउँ र पिताजीको नाउँ इत्यादि सोध्यो र मैले भनेको लेख्यो। त्यसपछि सोध्यो, तिमी यहाँ राजकाज उडाउन आएका होइनौ? मैले भने, हामीले राज्य ताकेको होइन, हामीले नागरिक स्वतन्त्रताहरू, वैधानिक र उत्तरदायी शासन हुनुपर्छ भनेको हो। मैले आफूले त्यस विषयमा भन्ने कुराहरू नै तिनीहरूको समक्ष भनेको थिएँ। तर उनीहरू बारम्बार के कुरामा जोड दिइरहेका थिए भने, को हुन् तिम्रा मतियार, अरू को छन् बताऊ। मैले भने, म त्यो बताउँदिन, म सारा कुरा बताउँछु, त्यो म बताउँदिन, किनभने मैले देउताको अगाडि उनीहरूसँग प्रतिज्ञा गरेको छु। तपाईँहरू मान्छेको अगाडि म त्यो प्रतिज्ञा तोड्दिन। त्यो मैले तिनीहरूको धार्मिक कमजोरीलाई ध्यानमा राखी भनेको थिएँ। काजी रत्नमान मलाई अलि नरम तरिकाले सम्बोधन गरेर सम्झाउथे, नानी त्यसो भनेर पाइन्छ न्यायालयको अगाडि? न्यायालय देउता सरह हो, त्यो भनेर सुख पाइन्छ? मैले भने, मैले त्यो निर्णय लिएको छु देउताको अगाडि प्रतिज्ञा गरेर। अब तपाईँहरू जे गर्नुहोस्। हरिशमशेर भन्न थाले गुरुजीतिर फर्केर, अब के गर्ने भन्नुहोस् न, बाहुनको छोरा केही गर्दाखेरि हामी त क्षेत्री भएको, बाहुनको रक्षा गर्नुपर्ने, बाहुनको छोरालाई के गर्ने? च्यान्टा गुरुजी के भन्छन् भने, बाहुनले बाहुनको थानकोमा बसेपछि पोतो मान पाइन्छ, राजघाजमा त बाहुनको छोरो भन्न पाइन्न, उसले बाहुनको थानकोमा बसेको भए त्यसो हुन्थ्यो। हरिशमशेरले भने, तैपनि कता कता मेरो मन मान्दैन, त्यो सबै मेरो अगाडि छलफल हुँदैछ, म त्यो सब सुनिरहेको छु। तीन चार घण्टासम्म त्यही कुरा भइरहेको थियो, कुरा अगाडि बढ्दै बढ्दै थियो। ल आज जाऊ, भोलि सोचिकन आउनु भनेर मलाई फर्काएर भोलि फेरि त्यही कौले बेडी फुकालिदियो। नुहायो, खाना खायो अनि फेरि त्यही इजलासमा मलाई लिएर आए। त्यसको तीन चार दिनपछि मलाई पिट्ने कुरा गरे, कोर्रा लगाउने कुरा गरे। कोर्रा लगाउने कुरा गर्दा मेरो मनमा लाग्यो, अब के हुन्छ? सहन सकेको कुरा भन्दा बढी भयो भने मान्छे मूर्छा परिहाल्छ, सहुन्जेलसम्म त म दाँत किटेर पनि त सहीहाल्छु भन्ने विचार मेरो मनमा आयो। अरूहरूले भने, बुझ्यौ, मानेनौ भने त कोर्रा लगाउनु पर्छ, यो अरूहरू भनिरहेका थिए, हरिशमशेर भनिरहेको थिएन। मैले भने, कोर्रा लगाउनुहोस् वा जेसुकै गर्नुहोस्, मैले देउताको अगाडि गरेको प्रतिज्ञा तपाईँहरू मान्छेको अगाडि त म तोड्दिन। त्यसपछि उनीहरूले, ल आजसम्म यिनलाई सोच्न दिएको थियो, ल अब भा भन्ने एउटा सिपाहीलाई पठाए, अब यी मान्ने भएनन्, कोर्रा हान्नलाई बाँस तयार गर। त्यही नजिकको बाँस काटेर सिपाहीले लिएर आयो। ए आकारको बाँस भुइँमा गाडेर ठिक्क पार्यो। त्यो बाँस काट्न गएको बाँस ठ्याङ ठ्याङ काटेको म देखिरहेको छु। अनि कोर्रा पनि ल्याएर हरिशमशेरलाई देखाए। बेतको मुठमा छालाका 8-10 फित्ताहरू थिए र प्रत्येक फित्ताको आखिरमा गाँठो पारेको थियो। त्यो कोर्रा सबैले एक एक गरेर हेरे। म हेरिरहेको थिएँ, मलाई पनि देखाउलान् कि भनेको त मलाई देखाएनन्। मैले कोर्रा हानेको 1942 देखेको थिएँ बाँकेपुर जेलमा। बाँकेपुर जेलमा कोर्रा त्यस्तो हान्दैनथे र चाकमा हान्थे, पट पट फुट्थ्यो, त्यो मैले देखेको छु। डाक्टर बसिरहेको हुन्थ्यो त्यहाँ, नाडी हेरिरहन्थ्यो। यहाँ डाक्टर थिएन तर मलाई त्यस दिन पनि कोर्रा हानेनन्। ल आज भएन भोलि भनेर मलाई अघिल्लो दिन जस्तै गरेर फर्काएर लगे र भोलिपल्ट पनि त्यसै गरी कोर्रा देखाइकन तर्साउन खोजे र लिएर गए। अनि मलाई लाग्यो कि यिनीहरू खालि मलाई तर्साउन मात्रै खोजिरहेका छन्। त्यसपछि म चुप लागेर बस्न थाले। तीन चार दिन त्यसरी गरिसकेपछि हरिशमशेरले एक दिन के भन्यो भने, मलाई चित्त बुझेन बाहुनको छोरालाई कोर्रा हान्न, हामी त बाहुनलाई रक्षा गर्ने मानिस, जनै झिकेर देखायो, यिनीहरूले बाहुनको कर्तव्य गरेनन् भने पनि म त क्षेत्रीले गर्नुपर्ने कर्तव्य छोड्दिन भनेर भन्यो र भोलिपल्टदेखि मलाई त्यहाँ लग्न पनि छोडे। त्यसको तीन चार दिनपछि रातिको 12 बजेतिर, ल तयार हुनु पर्यो, आफ्नो माल सामान बोक्नु पर्यो भनेर कराउँदै मलाई बोलाउन आए। मेरो माल सामान के थियो र, त्यो एउटा राडी थियो, त्यो म बोक्नै सक्दिन थिएँ, म आफू तयार भएर उभिएको थिएँ त्यो छ्यान्द्राङ छ्यान्द्राङ गर्दै। अनि त्यो राडी नि भनेर एउटा सिपाही करायो, त्यो म कसरी बोकौँ भनेर मैले आफ्ना सिक्री र बेडीहरू देखाएँ। अगाडिपट्टि ट्रक उभिरहेको थियो, एउटा सिपाहीले त्यो राडी बेरेर ट्रकमा हालिदियो, मलाई पनि बोकेर ट्रकमा चढाइदियो अनि मलाई सिंहदरबार कम्पाउन्डबाट लिएर गयो। एकछिनपछि हरिशमशेरको बागदरबारको पर्खालमा त्यहीँनिर एउटा ढोका थियो, त्यो ढोका खोल्यो र त्यसबाट हरिशमशेर निस्के। ओभरकोट लगाएको, यहाँ पाइने रातो कपडाको चप्पल र भातगाउँले टोपी लगाएको थियो। हरिशमशेरले भने, अब तिमीलाई फैसला सुनाउन लागेको। हामीले महाराजलाई अस्तिको न्यायालयको राय सुनायौं, महाराजले तिमीलाई थुन्नु थुनेर राख्नु भन्ने हुकुम भएकोले त्यो फैसला तिमीलाई सुनाउन आएको। म त न्यायालयको मुख्य मानिस भएकोले त्यो तिमीलाई सुनाउन आएको। त्यति भनेर त ती त्यही ढोकाबाट फर्कन लागेका थिए। मैले सोधे, कति दिन कति वर्ष? त्यो त महाराजको इच्छामा निर्भर गर्छ, तर तिम्रो र तिम्रो परिवारको चरित्र जबसम्म सुध्रिँदैन तबसम्म तिमी थुनामा बस्छौ। मैले भने, मेरो चरित्रको के फिकिर? मैले केही दोष पनि गरेको छु भने मेरो परिवारलाई किन? मैले त्यसो भन्दा उसले भने, महाराजको यही हुकुम भएको हुनाले तिमीलाई अहिले थुनामा राखियो। अब जे कुरो भन्नु छ तिमीलाई जेलरलाई भन्नु। चौबिस। त्यसपछि जेलरले मलाई त्यस ठाउँमा लिएर गयो, मलाई थुनामा राख्ने ठाउँमा। त्यहाँ बत्ती छैन, धुवाले भरिएको एउटा लालटेन छ, त्यसले एउटा क्षीण प्रकाश दिन्छ। एउटा कोठामा मलाई लग्यो। म कहाँ आएँ मलाई नै थाहा छैन। काठको एउटा चौकी छ, भर्खरैको हरियो काठको, पानी चुइएला जस्तो छ त्यो चौकी। कोठाको आधा भित्तासम्म निलो काई जमेको छ त्यसको चिसोले, त्यति चाहिँ म देख्दछु। माथिपट्टिको छत छोइएला जस्तो छ, भर्खर बनाएको हुनाले सिमेन्टहरू चिसे छन्। भित्तातिर चिसो ड्याम्प छ, त्यहाँ मेरो राडी ओछ्याइदिए। म भोलि बिहान आउँछु र अनि खानेपिने व्यवस्था गर्छु भनेर जेलर गए। अब मैले केही देखिरहेको छैन, निष्पट्ट अन्धकार छ। मलाई कता कता लाग्दछ मान्छेको सहन सक्ने शक्ति कति हुँदो रहेछ। अलिकति उज्यालो भइसकेपछि जेलर आयो। आएर भन्यो, अब तपाईँको घर यही हो, तपाईँ यही बस्ने हो। तपाईँलाई सरकारले अरू कैदी सर डेढ माना चामल दिन्छ, एक पैसा र तीनवटा रातो खुर्सानी, अलिकति नुन र दुई मुठा दाउरा दिन्छ। त्यो दाउरा कस्तो थियो भने हवनमा बाल्ने समिधा जस्तो सानो पातलो, त्यही ल्याएर मलाई दियो। एउटा सानो गमलामा चामल, चामलमाथि खुर्सानी, नेपाली कागजमा बेरेको नुन एक पैसा र त्यसमाथि दुई मुठा दाउरा। अब तपाईँ खाना बनाएर खानुहोस्, चुलो म त्यहाँ बनाइदिन्छु। अब तपाईँ कतै बाहिर जान पाउनुहुन्न भनेर जेलरले भन्यो। मैले भने, मैले दिशा पिसाब कहाँ गर्ने, पानी कहाँ छ? कोठाको कुनामा एउटा पाल थियो, फलामको पाइप थियो, अलि तेर्सो पारेर राखेको। तपाईँलाई चाहिएको पानी त्यहाँको मान्छेले पठाइदिन्छ, तपाईँ अब खाना पकाएर खान सक्नुहुन्छ भनेर जेलरले भन्यो। मैले भने, मैले खाना केमा पकाउने? मगाउनु पर्यो भनेर उसले भन्यो। मैले भने, मेरो यहाँ कोही छैन, मेरो घर त विराटनगर हो। उसले भन्यो, कैदीलाई भाँडा दिने चलन छैन। मैले भने, त्यसो भए तपाईँले यो सामानहरू दिएको पनि निरर्थक भयो। हुन्छ त, केही व्यवस्था गर्छु भनेर ऊ गयो। सायद उसले सोधी पठायो होला जस्तो लाग्छ, सायद केही गरिदेन भनेर जवाब आयो होला। जनाना जेलको जमदारनीको दिशा जाने लोटा एल्युमिनियमको कुच्चिएको र कुच्चिएको ठाउँमा साफ नभएर पहेँला पहेँला दाग भएको त्यो भाँडो लिएर आयो, यसैमा पकाएर खानुस् भनेर। मैले सोचे दिन बितेको कसरी थाहा पाउने। चिसो भित्तामा नङले एक दिन दुई दिन गरेर चिनो लगाउन थाले। त्यसो गर्दा गर्दै एक डेढ महिना बितिसकेपछि त मलाई भ्रम हुन थाल्यो, गन्दाखेरि मलाई मानसिक भ्रम हुन थाल्यो। त्यस्तो अवस्था भइरहेको थियो मेरो। मैले माथि कतैबाट निस्कन सकिन्छ कि भनेर नेललाई एक घण्टा दुई घण्टा तीन घण्टा लगाएर रगडिरहन्थे पातलो पार्नलाई। त्यो त झन् टल्किन पो थाल्यो, किन पातलिन्थ्यो? त्यस घरको बायाँपट्टि धारो थियो, धारोको सबै कुरा म सुन्थे, त्यहीँबाट मलाई पानी दिन्थे त्यो गमलामा। एक दिन मैले के पाएँ भने, एउटा मान्छे बडो कामुक गीत गाइरहेको थियो त्यो धारामा, नेपाली गीत, मदन लहरी जस्तै गीत गाएर त्यो लुगा धोइरहेको थियो। म त्यो सुनिरहेको थिएँ, सिपाही थियो त्यो। ए सिपाही दाई, कस्तो राम्रो गाउँदो रहेछौ तिमी त भनेर मैले भने। मैले त्यसो भनेको त ऊ फुर्क्यो, फुर्किएर के भन्यो भने, होइन अलिअलि गाउँछु। मैले भने, के धोइरहेका छौ? रुमाल, उसले भन्यो। कसले बनाएको? मेरो दुलहीले। मलाई लाग्यो मैले उसको भावनात्मक पक्षलाई स्पर्श गरिसके। ए, तिम्रो दुलही त रुमाल बनाउनु पनि जान्ने रहेछन् भनेर मैले भने। उसले भन्यो, हो सबै कुरा जान्दछे, फूल बनाएकी छ रुमालमा, हरियो पात छ, रातो गुलाबको फूल छ यसमा। त्यो मान्छे देखिँदैन, केवल आवाजबाट मात्र सम्पर्क भइरहेको थियो। मैले भने, तिमी त मक्ख होलाउ, उनलाई त हरदम सम्झिराख्दा होला होइन? एकदम पिछट्टकी राम्री छ, त्यस्तो राम्रो त हाम्रो गाउँमा कोही पनि छैन भनेर ऊ आफ्नो कुरा भन्न थाल्यो। मैले भने, तिम्रो तलब कति छ? तेह्र रुपियाँ। मैले भने, तेह्र रुपियाँ खाएर तिम्रो त्यस्तै दुलहीलाई कसरी पालेका छौ? के गरौं, अरू कुनै इलम पाइँदैन? मैले भने, हिन्दुस्तानमा गएर लाहोरमा गएर किन जागिर खाँदैनौ? कसले मलाई काम दिन्छ? एकचोटि भागेर गएको थिएँ, भीमफेतीबाट समातेर मलाई लिएर आए भनेर उसले भन्यो। मैले भने, यो काम गर्न म सकिहाल्छु नि, त्यसलाई त बडो डर लागेसक्या अरे मसँग सिधै भन्न, त्यो कसैले माया गरे पो थाहा हुन्थ्यो भनेर उसले भन्यो। म गरिदिन्छु तर मलाई कागज कलम चाहियो नि त्यसो गर्नलाई भनेर मैले भने। त्यो त म ल्याउँला नि भनेर उसले भन्यो। त्यहाँ छैन तिमीले यताउति कागज त छरिएको भनेर मैले सोधे। यहाँ कुनै कागज देख्दिन उसले भन्यो। हेर न कतै यताउति उडेर आएको कुनै टुक्रो होला नि भनेर मैले भने। टुटी खोराको रातो एउटा पेपर हुन्छ, त्यसको भित्र टिस्यु पेपर हुन्छ, त्यो टिस्यु पेपर उडेर आएको रहेछ हंसमानको घरतिरबाट, तिनको घर त्यहाँबाट नजिकै थियो। त्यो कागज उसले मेरो कोठाभित्र पसाइदियो अनि मैले भने लेख्ने नि भनेर भनेपछि उसले एउटा ठुटे कलम पनि पछाइदियो पेन्सिल। त्यो पेन्सिलले मैले पूर्ण बहादुरलाई चिठी लेखे। मैले यहाँ कसैलाई चिनेको थिइनँ, कस कहाँ पठाउने। डाकुर दाजु कहाँ चिनेको थियो तर उहाँ राजनीतिक कुराबाट तर्सेर बस्नुहुन्थ्यो। पूर्णबहादुर एमएलए मलाई समर्थन गरिरहेका थिए। मैले त्यस सिपाहीलाई भने तिमी जाऊ, पूर्णबहादुर एकजना मास्टर छन्, उनी भेडासिंहनिर बस्दछन्, तिमी भेडासिंहनिर गएर कसैलाई सोध्नु बताइदिन्छन्, तिनलाई गएर यो चिठी दिनु, मैले पठाएको छु भन्नु, पूर्णबहादुरले तिमीलाई 5 रुपियाँ दिनेछन्। मैले अनौठो परिस्थितिमा अनौठो कुरो गरिकन नै काम हुन सक्छ भन्ने ठानेको थिएँ। नभन्दै उसले त उनीसँग भेटेर कागज कलम पनि लिएर आयो अनि मैले त्यसबाट जवाहरलालजीलाई चिठी लेखेर उनका फेरि पठाए। उनले पठाए जुत्ताको भित्र तलुवामा घुसारेर। त्यही चिठी लिएर किसुनजी सायद र बालचन्द्र गएका छन् जवाहरलालजी नेर। जवाहरलालजी त्यो पढेर रोएका छन्। त्यसपछि त मसँग कागजपत्र भइहाल्यो। उसलाई लागिरहेको थियो म उसैको काम गरिरहेको छु। ऊ रहेछ तामाङ, तामाङको पनि गुरु लामा। मलाई तन्त्र मन्त्र आउँछ, तपाईँलाई छोडाउनलाई म तन्त्र मन्त्र गर्छु, दुईवटा फूल, अलिकति चामल र अरू के भनेर माग्यो। मैले भने म यो कहाँबाट ल्याऊ, तिमी पूर्णबहादुर कहाँबाट नै लिएर आऊ, त्यसको लागि कति रुपियाँ चाहिन्छ। 4 रुपियाँ भन्यो र मैले भने म पूर्णबहादुरलाई त्यो लेखिदिन्छु, त्यो तिनैसँग लिनु। पूर्णबहादुरले मलाई एउटा किताब पनि पठाइदिए, जातक कथा। मलाई अब समस्या पर्यो किताब कहाँ राख्ने। मैले जेलरलाई बोलाएर पठाएँ र भने मेरो चुलो अलि ठुलो पारिदिनु पर्यो। उनीहरूले चुलो ठुलो पारिदिए। पकाउनु त म सानै चुलोमा पकाउँथेँ, ठुलो चुलोको एउटा इँट झिकिदिएँ र त्यसभित्र किताब कागज पेन्सिल र पैसाहरू सबै राख्न थालेँ। त्यसरी मैले ती कुराहरू जोगाएर राखेँ। अब मेरो पत्र व्यवहार बाहिर हुन थाल्यो, म अब सम्पर्कमा आउन थालेँ बाहिरको। त्यही वखतमा सुवर्ण शमशेरले एउटा पार्टी बनाएका थिए। त्यो पार्टीमा मलाई भयानक आक्रमण गरेका थिए। म छक्क परे। म त्यस्तो अवस्थामा थुन्निएको छु जेलमा, त्यहाँ मोहन शमशेरसँग मिलिकन गएको छ भनेको छ नेपाल पुकारमा, उहाँहरूले निकाल्नु भएको अखबारमा, उहाँहरूले पार्टी खोल्नु भएको छ डेमोक्रेटिक कांग्रेस भनिकन। अध्यक्ष महेन्द्र विक्रम शाह र सूर्यबाबु त्यसको सेक्रेटरी थिए। मलाई लाग्छ त्यसमा ठूलो आशीर्वाद थियो हिन्दुस्तानको। त्यहाँ एक ठाउँमा के लेखिएको थियो भने बीपी कोइरालालाई चाँदीको जुत्ता हानेको छ। म त्यहाँ त्यस अवस्थामा छु। अखबारको यो कटिङ मलाई पूर्णबहादुरले पठाइदिएको थियो त्यो सिपाहीसँग। त्यस्तै भइराखेकोमा मलाई लाग्यो अब मैले अनसन गर्नु पर्यो। अनसन गर्दा कुन दिन गरौं भन्ने थियो। अब मैले खबर पठाउनु पर्यो, तर बाहिर खबर पठाउनको लागि त्यस सिपाहीको पालो नै परिरहेको थिएन। संयोगवश त्यसको 6-7 दिनपछि त्यो सिपाही फेरि आयो। यस बीचमा 2-3 हप्ता समय थियो अनि त्यसको मार्फत पनि खबर पठाए अक्षय तृतीयाको दिनदेखि म अनसन गर्छु भनेर। 1948 अप्रिल मई महिना जस्तो लाग्छ, गर्मीको बेला थियो, मैले अनसन गरे। उनीहरू रोज बरोज त्यही खाना ठेल्दै पठाउँथे। थाहै नपाए जस्तो गरेर 8 दिन जति म एक्लो छु, दिशा लागिरहेको छ 10-15-20 चोटि दिनमा, पातलो पातलो रगत आउने दिशा, त्यो सफा गर्न सकेको छैन। 8 दिन यसै गरी गयो। 8औं दिन जेलर आउँछ, आएर ढोका खोल्छ। होइन तपाईँले त केही खानुभएको रहेनछ, केही गर्नुभएको रहेनछ भनेर नथा पाए जस्तो गरी बोल्यो। मैले भने मैले त अक्षय तृतीयाको दिनदेखि यो अनसन सुरु गरेको छु। उसले भन्यो अब त्यसो गरेर पनि हुन्छ, आफ्नो प्राणै जाने कुरा गर्नुहुन्छ, जे जे हुन सक्थ्यो पनिकन सम्झाउन थाल्यो। रगत हेरेर भन्यो यो के भएको। अनि त्यसपछि डाक्टरलाई लिएर आयो। डाक्टरले औषधी खाने कुरा गर्यो। मैले भने म औषधी खान्न, यस अवस्थामा कैदीलाई राखेको छ, म त्यसको विरोधमा अनसन गर्दछु। यो अमानुषिक तरिकाबाट मलाई 6 महिनादेखि थुनामा राखेको छ, न कसैको चिठी पत्र न कसैको अनुहार देख्न पाइएको छ। डाक्टरले के भन्यो भने मेरो उहाँ ओखती गर्नुहुन्न भने म आएको के लाभ। त्यस दिन त्यो गयो। ऊ गएको 1-2 दिन केही चालचुल छैन। अनसनको अघिल्लो दिनको बेलुका खाना खाएको थिएँ, भोलिपल्ट भयानक पीडा भयो। तेस्रो दिनपछि मलाई पीडा अलिक कम हुन थाल्यो। अनसनमा 2-4 दिन मात्र तकलिफ हुँदो रहेछ, दोस्रो दिन या तेस्रो दिन कहीँ कुनै कतै बास्ना आउँथ्यो खाना पकाएको भने त्यसबाट नै एकदम भोग लागेर आउँथ्यो। पछि भोग भएन मलाई। त्यसको 10-12 दिनपछि मलाई लाग्छ गिरिजा र तारिणीलाई लिएर आयो। उनीहरू 2004 सालदेखि नै थुनामा थिए। मेरो अनसनको ठूलो प्रचार भइरहेको छ हिन्दुस्तानमा। उनीहरूले के भने भने तपाईँले अनसन तोड्ने काम छैन, सरकार न्युरिन गइरहेको छ, त्यसरी उनीहरूले भने। तर मेरो हालत एकदम खराब थियो। मेरो गोडा सुमसुमाया जस्तो गरेर थिच्यो र संकेत के दिन्थ्यो भने हामीहरू यिनीहरूले सम्झाउनु पर्छ भनेर ल्याएको मात्रै हो, न त सक्नुहुन्छ भने गर्दै जानुहोस्। तपाईँलाई छोड्नको लागि प्रधानमन्त्रीमाथि धेरै दबाव भइरहेको छ। मैले भने तिमीहरूले जस्तो जेसुकै भने तापनि मैले अनसन गरेको छु, तिमीहरूले आउने पनि काम छैन, मलाई सम्झाउने काम पनि छैन, तिमीहरू जाऊ। तिनीहरू गए। उनीहरू गइसकेपछि कर्णेल चन्द्रबहादुर थापा र सरदार उपेन्द्र पुरुष ढकाल आए। उनीहरू दुईजना जहिले पनि सँगै आउँथे, आएर मलाई फकाउने पनि गर्थे र धम्की पनि दिन्थे। मरेर के भयो त, झन् सजिलो, कुचोले बढार्नु पर्ने धुलो हावाले आफै उडाएर लैजान्छ। त्यो भनाइ पनि मैले त्यही बेला मात्र सुनेको थिएँ। के भयो त, राजघाजमा कति मर्छन् मर्छन् भनेर मलाई सुनाउँथे। यता के भएछ भने जयप्रकाश नारायण बिरामी परेछन्। पटना हस्पिटलमा भर्ना थिए। गोडाले केही भएको थियो, त्यसको लागि उनी अस्पतालमा भर्ती थिए। जयप्रकाश नारायणका सुशीलाले गएर भनेछ, बिपी त मर्न लागे, यस्तो खबर आउँछ यति दिन भइसक्यो भनेर। तारिणीहरू कहाँबाट पनि खबर गएको थियो क्यारे। जयप्रकाश नारायणले हस्पिटलबाटै जवाहरलाललाई टेलिफोन गरेछन्, बिपीको प्राण बचाउनु पर्छ भनेर। जवाहरलालजीले भनेछन्, म आफ्नो कूटनैतिक स्तरबाट गर्दैछु, जे जे गर्नुपर्ने गर्दैछु, र मेरो रायमा श्रीमती सुशीला कोइरालाले काठमाडौँ जानुपर्छ। त्यसमा जयप्रकाशजीले सायद भने, उनी कसरी जाने, भेट्नै दिँदैन, र फेरि उनीहरूलाई पनि थुनेर राखिदिने हो कि के हो। होइन, त्यसको म इन्तजाम गर्छु भनेपछि जवाहरलालजीले यहाँ खबर पठाएछन्, प्रधानमन्त्रीलाई राजदूत मार्फत हो कि सिधै टेलिफोन गरेर, कि बिपी कोइराला कि पत्नी जाँदैछिन्, उनका नातेदारलाई भेट्न दिनुहोस्, सुरक्षाको आश्वासन र प्लेन ओर्लने अनुमति पनि दिनुहोस्। यहाँ प्लेन ओर्लदैन थियो, हुन त प्लेन उत्रने मैदान थियो। बिहार सरकारलाई उनले भने एउटा प्लेन दिनुहोला र एउटा प्लेनको इन्तजाम पनि भयो। अब विजय शमशेरलाई त आपत पर्यो। प्लेन उत्रन दिने बित्तिकै त भयानक नैतिक दबाव पर्थ्यो, प्लेनबाट परिवारका मानिसहरू आउने। त्यसमा उनीहरूले बहाना गरे, पानी परेकोले श्रीमती कोइरालाले प्लेनबाट आउने राय दिन सकिँदैन, किनभने हवाई अड्डा कच्ची छ र पानी परेको बखतमा प्रयोग गर्न सकिँदैन। बिहार सरकारले एउटा प्लेन दिने भइरहेको थियो, उनी आइन भने हामी प्लेन दिन्छौं भनेका थिए। उनको आफ्नो पतिसँग भेट्न जाने काममा स्वागत छ भनेका थिए। 25 त्यो सब भइरहेको रहेछ र यसैमा 20-22 दिन बिति पनि सकेको थियो। अनि म के देख्दछु भने मेरो जुन कम्पाउन्ड छ त्यसमा रातारात 24 घण्टाको बीचमा एउटा घर तयार भयो। घर भनेको एउटा निकै ठूलो कोठा तयार भयो। भुइँमा लकडीको पार्केटिङ भएको, 3-4 झ्याल भएको कोठा तयार पारे। सेतो पोतेको धारा थियो बीचमा, त्यसलाई हटाए। त्यो घर बनिरहेको, मानिसहरू आएको म सुनिरहेको थिएँ, घर बन्न लागेको मैले सुन्दै थिएँ। सायद मेरो अनसनको 22 या 23 दिनको दिन मलाई त्यहाँ सारे। उज्यालो कोठा छ, मलाई फेर्ने लुगाहरू छन्। मेरा भाइहरू तारिणी र गिर्जा कहाँबाट लुगा मगाए, पाइजामा र कुर्ता। गर्मीको बखत छ, एउटा सफा हलुको ओढ्ने छ, कार्पेट बिछ्याएको छ भुइँमा। मलाई लाग्दछ 24 दिनका दिन म मूर्छा परेछु। होसमा आएको बेलामा म के देख्दछु भने मेरो दुवै गोडामाथि टाँगेको र सेलाइन ड्रिप दिइरहेको। अनि होसमा आउँदा मलाई के खबर आयो भने मेरो पत्नी र घरका मानिसहरू आइपुगेका छन्। तर आज मंगलबारको दिन हुनाले महाराजले भने कि मंगलबारको दिन भेट्न हुँदैन, त्यसो हुनाले भोलि भेट्ने कि के गर्ने भनेर मलाई सोधी पठाए मोहन शमशेरले। सोध्न पनि तिनै दुईजना आउँथे, चन्द्रबहादुर थापा र उपेन्द्र पुरुष, लरेल र हार्डी फिल्मी विदूषक जस्ता। मैले भने होइन, म आज नै भेट्छु। उनीहरू 5-6 बजीतिर आइपुगेछन् पैदल बाटोबाट। उनीहरूलाई राखेछन् त्रिपुरेश्वर गेस्ट हाउसमा। उनीहरूले भने त्यसो भए तारा उदय भएपछि भेट्नुहोला। अनि तारा उदाइसकेपछि, साँझ परिसकेपछि उनीहरूलाई लिएर आए। मलाई लाग्छ मलाई त्यही अवस्थामा राखेको थियो सलाइन दिएर। डाक्टरले मलाई के भन्यो भने, धेरै उत्तेजित नहुनुहोला, मुटुको अवस्था तपाईँको खराब भइरहेको छ, तपाईँ धेरै नबोल्नुहोला, उनीहरू हेरुन् जाउन् त्यति मात्रै गर्नुहोला। मैले हुन्छ भने। उनीहरू त्यसरी ढोकाबाट माथि उक्लन दिएनन्। सुशीला आएको, कोसु आएको, बुनु आएको, आमा आएको र प्रकाश सब आएका थिए। प्रकाशलाई चढेर माथि आउन दिए। कस्तो छ भनेर आमाले सोध्नुभयो। मैले भने ठिक छ। एकछिन हेरिओरिकन उनीहरू सबै गए। त्यसले मलाई एक किसिमको ढाडस जस्तो भयो। त्यसपछि मेरो हालत झन खराब भयो। त्यही दिन राति एउटा ट्रकमा बिरामीहरूलाई ओसार्ने स्ट्रेचरमा राखे। एकजना डाक्टर भरत मेरो नाडी हेरिरहेको छ र एकजना अर्को पनि छ। लगातार त्यो गर्दै मलाई 1.5 घण्टा लगाएर तारिणीहरू लगिराखेको ठाउँमा पुर्याए। बिस्तारै मेरो त्यस्तो खराब अवस्था भइरहेको छ। स्ट्रेचरबाट लगेर तारिणीहरू बसेको ठाउँमा पुर्याइदिए। आमाहरूलाई खबर गरिदिए कि मलाई त्यहाँ लगिदिएको छ। अब तपाईँहरूको जिम्मा भनेर आमाहरूलाई भने। आमाहरू राति पुग्नु भएको थियो। आमाले भन्नुभयो, अह जबसम्म त्यो छुट्दैन यो सरकारको जिम्मा। त्यहाँ आमाहरूले बस्ने इन्तजाम गरेको थियो। तर आमाहरूले अह हामी यहाँ बस्दैनौँ भनेर त्यहाँबाट राति करिब 12 बजेतिर हिँडेर आफू बसेको ठाउँमा आउनुभयो। सुशीलाले भनेछ, आमा बसौँ न त यहीँ। आमाले भन्नुभयो, छोरा मर्न थालिरहेको छ, तिमीहरूको जिम्मा भन्दछन्। जबसम्म छोरो सरकारको कैदी छ तबसम्म त्यो जवाबदेही सरकारको छ। त्यसपछि मोहन शमशेरलाई भेट्ने कुरा भयो। नरेन्द्र मणिले नै सुझाव दिए कि आमाले भन्नुभयो, मेरो उपवासको 27 दिन भइसकेको थियो। मोहन शमशेर बल्ल बल्ल राजी भए भेट्न। आमा सुशीला र बुनु गए सिंहदरबार। मोहन शमशेर भर्खर पूजा कोठाबाट आएर सेतो च्वाङ्गा लगाउँदा रहेछन्। उभी उभीकन भेटे। विजय शमशेरले भित्र लगेका थिए। महाराजको दर्शन गर्न विश्वेश्वरका आमा र दुलै आएका छन् भनेछ। मोहन शमशेरसँग बाजाबाज भएछ आमाको। त्यही कुरा उनले पनि गरे। अब तिम्रो जिम्मामा छन् तिम्रो छोरा। आमाले भन्नुभयो, जबसम्म त्यो छुट्दैन त्यो सरकारको जिम्मामा हो। ऊ मर्यो भने सरकार जिम्मेवार हुन्छ। होइन, सरकारको इज्जत छ कि छैन भनेर मोहन शमशेर झर्के। आमाले भन्नुभएछ, यो तानाशाही सरकारको इज्जत भन्दा मेरो छोरोको इज्जत धेरै ठूलो छ। आमाले बडो बहादुरीका साथ आफ्नो कुरा राख्नुभएछ। त्यसो भए त तिम्रो छोरो मर्छ भनेर मोहन शमशेरले भने। आमाले भन्नुभयो, मैले यही ठाउँमा आफ्नो दुलालाई सेलाएँ। म आफ्नो छोरो यहीँ सेलाउन आएको छु। यो धम्की मलाई दिनुपर्ने जरुरत छैन। त्यति सुनेपछि मोहन शमशेर अवाक भए अनि विजय शमशेरतिर फर्केर भने, यही कुरा थाहा थियो र मैले भेट दिन भनेको थिएँ। तैँले भेट्नुपर्छ भेट्नुपर्छ भनेर मैले भेटेँ। त्यसपछि त अरू कुरै भएन। अब त मर्ने नै कुरा भयो। डाक्टर रोज बरोज आउन थाले। मलाई थुनेको थियो तारिणीहरूको साथै, तर उनीहरूमाथिको नियन्त्रण उस्तै थियो। मलाई अलिक खुल्ला गरे जस्तो थियो, छोडेको जस्तो पनि र नछाडेको जस्तो पनि। अनि 27 या 28 दिनको कुरा थियो। आमाले डाक्टर सिद्धिमणिलाई सोध्नु भएछ, तर ऊ एउटा निर्दय किसिमको मान्छे थियो भनेर आमा भन्नुहुन्थ्यो। सायद सिद्धिमणिले अब म बाँच्दिनँ भन्ने रिपोर्ट पठाएपछि 29 दिनका दिन माथिबाट खबर आयो, तिमी छुट्यौ। मैले त पहिले पनि मोहन शमशेरसँग भेट्न खबर पठाएको थिएँ। मलाई छाडेको खबर पाएपछि फेरि मैले भेट्न खबर पठाएँ। उनले खबर पठाए, भेट्छु तर पहिले तिम्रो स्वास्थ्य ठिक होस् अनि भेट्छु। त्यसको 12 दिनमा म हिँडडुल गर्न थालिसकेको थिएँ। फेरि आए ती दुईजना रातिको 12 बजे। सिंहदरबारमा माथि दर्शन गर्न भनेको होइन, महाराजले लिन पठाइ बक्सेको छ भनेर भने। मोटर लिएर आएका थिए। म गएँ। सिंहदरबारको झण्डामुनि मलाई लगेर मोटरबाट ओह्राले। सिंहदरबारको भित्र झण्डामुनि एउटा घुमाउरो फलामे भर्याङ छ। त्यही भर्याङको माथिपट्टि नरेन्द्रमणि भेटिए। उनले लिएर गए। चन्द्रबहादुर र उपेन्द्र पुरुष तलै बसे। 3 वटा फोल्डिङ कुर्सीहरू राखेको थियो। त्यसमा मोहन शमशेर बीचमा बसेका थिए। दाहिनेतिर शारदा शमशेर र बायाँतिर विजय शमशेर बसेका थिए। मलाई कार्पेट ओछ्याइदिएको थियो। मलाई बस भने र म त्यही कार्पेटमा बसेँ। बस्दाखेरि मैले प्रणाम गरेँ। मोहन शमशेरले भने, तिमीहरूले हाम्रो आफ्नो देशको व्यवस्था बिगार्न खोजेर आफ्नो रीतिथिति यति पनि नजान्ने, यहाँ आएर मलाई यसो गरेर प्रणाम गर्यो। मैले भने, मैले त बडो इज्जत गरेर प्रणाम गरेको हुँ। यहाँ बाहुनले त स्वस्ति गर्छन्, हातको इशाराले बताउँदै मोहन शमशेरले भने। मैले भने, मलाई लाग्छ प्रणाम गर्नु पनि सम्मानजनक अभिवादन हो। मैले सरकारको कुनै असम्मान त गरिनँ। त्यस बेलामा मलाई सरकार हुकुम भन्न आउँथ्यो कि आउँदैनथ्यो म भन्न सक्दिनँ। पछि मैले यी कुराहरू प्रयोग गर्न जाने जस्तो लाग्छ। अनि तिमीहरूले गाथ गाडी ताक्न खोजेका होइनौ भनेर मोहन शमशेरले सोधे। मैले भने, हामीहरू होइनौ। हामीहरू त नागरिक अधिकार चाहन्छौ जो दुनियाँभरिमा सबैले पाइरहेका छन् र जसको निम्ति लडाईँ पनि भइरहेको छ। यही झण्डामुनि तिमीहरू बस्न खोजेको होइन भनेर उनले भने। मैले भने, होइन, यहाँ सरकारै राज भइबक्सिन्छ, तर हामीलाई नागरिक अधिकार चाहिन्छ र यो सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ। तिमीले भनेका होला राज्य गरौंला। तिमी जस्ता भारेभुरी ठेट्नाहरूले कराउने बित्तिकै कसले राज्य दिँदैन? राज्य गर्नको निम्ति पुरपुरमा लेख्नुपर्छ भनेर निधार देखाउँदै मोहन शमशेरले भने। मैले भने पूर्वपुरमा लेख्नु पर्छ कि पर्दैन भन्ने कुरा मलाई थाहा छैन, राज्यको माग हामीहरूले गरेका होइनौ भनेर मैले भने। तिमीलाई छाड्दा तिमीलाई लाग्दो हो जवाहरलाल नेहरूको दबावले छाडेको हो, मैले कसैको दबावबाट छोडेको होइन। बाहुनको छोरा मर्न थाल्यो भने डाक्टरले भनेकोले मैले छोडेको हुँ भनेर उनले भने। मैले भने मलाई छाडेर मात्रै त समस्याको समाधान हुँदैन, मेरो ज्यान बाँच्यो तर हामीहरूको नागरिक अधिकारको माग छ, त्यसमा सरकारबाट के गरिबक्सन्छ। त्यो त मेरो तजबिजको कुरा हो, त्यो मलाई पनि थाहा छ के हुनुपर्छ, तर तिमीहरूले भट्ट्याउँदैमा त्यस्तो गर्छु भन्नु हुँदैन। मैले कसैको दबावमा आएर तिमीलाई छाडेको होइन। आधा घण्टा जति हाम्रो बीचमा यस्तै किसिमका कुराहरू भए, त्यसपछि मलाई अहिले जाऊ भनेर पठाइदिए। मोहन शमशेरसँग कुरा भयो राति, त्यसको भोलिपल्ट मेरो जाने व्यवस्था हुन थाल्यो आमाहरूसँगै। त्यस बखतमा तामदान हुन्थ्यो, चारजनाले बोकेर लैजाने, कुर्सीमा बसे जस्तो हुन्थ्यो। त्यसमा म तामदानमा जान सक्दिनँ भनेर दरबारबाट कार्पेट भन्ने हुँदो रहेछ, नाउ आकारको डोली हुँदो रहेछ, त्यसको व्यवस्था मेरो लागि गरिदिए। भोलिपल्ट बिहान आमाहरू बस्ने ठाउँमा नै म आएँ। जानुभन्दा पहिले त्यहाँ एउटा बडो चाखलाग्दो घटना घट्यो। त्यहाँ एउटा ज्योतिषी आयो, त्यो पिताजीसँग थुन्निएको ज्योतिषी थियो। आमा उसलाई बडो मान्नुहुन्थ्यो, पिताजी यस दिन मर्नुहुन्छ भनेर उसले लेखिदिएको थियो। ती थिए गजाधर पण्डित इलामका, ती पहिले यहाँका राज ज्योतिषी जस्ता पनि थिए। त्यसलाई आमाले भन्नुभयो यी ठूला पण्डित हुन्, मलाई त पत्यार लाग्छ, हात देखा। उनले भने बाबुको चिनो त मैले हेरिसकेको छु, तपाईँ मनमा केही कुरो चेताउनुहोस्, म त्यसको जवाब दिन्छु। मलाई त्यो बडो रोचक लाग्यो, मैले म जुन सङ्घर्ष गरिरहेको छु प्रजातन्त्रको, त्यो कहिले हामीलाई प्राप्त होला भनेर मनमा मैले चेताएँ। उनले जवाब के दिए भने यो एक डेढ दुई वर्षमा तपाईँहरूको लक्ष्य पूरा हुन्छ, तपाईँले एउटा ठूलो पद पनि पाउनुहुन्छ, त्यो पद तपाईँले अस्वीकार गर्नुभयो भने तपाईँले त्यसभन्दा ठूलो पद पाउनुहुन्छ, त्यसलाई स्वीकार गर्नुभयो भने त्यो ठूलो पदलाई बाधा दिनेछ। यति भने र अरू केही भनेनन्। अब तपाईँले चिताएको मनोकांक्षा डेढ दुई वर्षमा पूरा हुन्छ भनेर उनले मलाई भन्दा कसैले कल्पना गरेको थिएन कि मोहन शमशेर त्यति छिटो जान्छन् र त्यति छिटो त्यो हुन सक्छ, मैले सोचेको थिएन। अनि त्यसपछि ठूलो पद पाउनुहुन्छ त्यसलाई तपाईँले स्वीकार गर्नुहुन्न भनेको थियो, किनभने सायद त्यो गृहमन्त्री र प्रधानमन्त्रीको कुरा थियो, तर त्यो त एउटा रोचक प्रसङ्ग मात्रै थियो। 26 त्यसपछि हामी आयौं। यो त मेरो कथा भयो भन्नु पर्यो। नेपाली काङ्ग्रेसको आन्दोलन चलिरहेको थियो, मिटिङहरू हुन्थे हिन्दुस्तानको सिमानामा र कहीँ कहीँ भित्र पनि। भित्र त जान पनि सम्भव थिएन, कैयौं मानिसहरू जेलमा पनि थिए, समातिएका पनि थिए। मैले सुझाव के दिएँ भने अलि दिनको लागि आन्दोलन स्थगित गर्नु पर्यो र हेर्नु पर्यो मोहन शमशेरले के गर्छन्। त्यही वखतमा म छुट्दा 1949 जुन थियो क्यारे, त्यो 1949 त त्यसै बित्यो। जेलबाट छुटेपछि म एकपटक चेकअपको लागि बम्बई गए। वर्किङ कमिटीको मिटिङ भन्यो, कहिले कलकत्ता गयो, कहिले दार्जिलिङ गयो, कहिले कता गयो, भित्र मान्छेहरूलाई पठायो, पर्चाहरू भित्र पठायो, त्यही सब गर्दै 1949 बित्यो। म पहिले थुन्निएको बखतमा जयतु संस्कृतमको एउटा आन्दोलन भयो 2004 सालमा। त्यो उनीहरूको केवल छात्रावास सम्बन्धी समस्याबाट उत्पन्न भएको थियो र हुँदाहुँदै त्यो राजनीतिक सङ्घर्षको रूपमा परिणत भयो। उनीहरूलाई छात्रावासबाट निकालेपछि उनीहरू सबैजना नेपाली काङ्ग्रेसमा सामेल हुन आए। काशीनाथ गौतम भए, श्रीभद्र भए, राजेश्वर देवखोटाहरू, उनीहरू गाउँ गाउँबाट आएका थिए, त्यसो हुनाले उनीहरूको एउटा व्यापक सम्पर्क थियो। त्यसमा काशीनाथ गौतम हाम्रा पर्चाहरू लिएर एउटा भरिया जस्तो बनेर लिएर जान्थे आफ्नो जिल्लामा र काम गर्थे। त्यसरी हाम्रो काम चलिरहेको थियो। अनि त्यही बखतमा सुवर्णजीहरूको तर्फबाट प्रतिनिधि भएर सूर्यप्रसादजी आउनुभयो म कहाँ कि एउटा पार्टी हुनु पर्यो भनेर। हामीहरू नेपाली राष्ट्रिय काङ्ग्रेस र उनीहरू नेपाली डेमोक्रेटिक काङ्ग्रेसको नाउँबाट काम गर्थे, एक हुनु पर्यो भन्न आएका थिए। मैले भनिसकेको छु उनीहरूले म थुन्निएको बेलामा कसरी ममाथि आक्रमण गरेका थिए। मैले भने हुन्छ, मलाई केही आपत्ति छैन। हाम्रो त्यस बखतको काम के थियो भने देशभित्र पर्चाबाजी गर्ने, सम्पर्क व्यक्तिहरू कायम गर्ने र हुन सक्छ भने कमिटीहरू बनाउने। हामीहरूसँग सामेल भएका थिए त्यस बखत डाक्टर केआई सिंह, ती बस्थे प्र्याक्टिस गरेर नौतनुवामा, ती पनि हाम्रो पार्टीमा सामेल भए। अब हाम्रो पार्टीको रूप विस्तार विस्तारै नेपाली वातावरणमा फैलिन थाल्यो। पहिले त यसको विस्तार दार्जिलिङे र कलकत्तेहरूमा बेसी थियो। अब जयतु संस्कृतम आन्दोलनबाट पनि र अरूहरूबाट पनि नेपालभित्र यसको प्रवेश बढ्न थाल्यो। तराईमा रामेश्वर प्रसाद सिंह भन्ने थिए, एउटा पाठक भन्ने थिए र यस्तै अरूहरू पनि थिए। काशीप्रसाद श्रीवास्तव पनि हामीसँगै थिए। त्यसपछि मेलको कुरा भयो। मैले भने मेलको कुरा त ठिक छ, तर यसमा मातृका बाउसँग पनि कुरा गर्नुपर्छ। हाम्रो अध्यक्ष उहाँ हुनुहुन्थ्यो। तपाईँ पनि हिँड्नु भनेपछि सुरुमा जोग बनि गयौं। त्यहाँ यही तय भयो। पटनामा दुवैको वर्किङ कमिटी अलग अलग बस्ने र एकताको प्रारूप छलफल गर्ने। त्यसमा तीनवटा कुराहरूमा निर्णय गर्नु परेको थियो। एउटा झण्डा के हुने, दोस्रो अध्यक्ष को हुने र तेस्रो पार्टीको नाम के हुने। यी तीनवटा मुख्य प्रश्नमा छलफल गर्नु परेको थियो। मेरो ध्यान मुख्यत कुन कुरामा केन्द्रित थियो भने पार्टीमा पदाधिकारीहरू कसले राख्छ, को सेक्रेटरी हुने र को के हुने। गणेशमानजी, अरू जे भए पनि झण्डा हाम्रो हुनै पर्छ। यी झण्डाको निम्ति हाम्रो मान्छेहरू मरे भनेर झण्डा नै उहाँको लागि महत्वपूर्ण थियो। नाउको बारेमा त मैले के समाधान दिएँ भने नेपाली राष्ट्रिय काङ्ग्रेसबाट एक शब्द र डेमोक्रेटिक काङ्ग्रेसबाट एक शब्द झिकिदिएर नेपाली काङ्ग्रेस राख्ने। त्यसमा पछिसम्म गणेशमानजीको चित्त बुझिसकेको थिएन। हाम्रो अध्यक्ष रहनुपर्छ, हुनुपर्छ भनेकोले मातृका बाबु आउनुभयो। हाम्रो तर्फबाट भनेको भए मेरो नाउँ आउने थियो। त्यहाँ हाम्रो पार्टीका मानिसहरूले हाम्रो अध्यक्ष हुनुपर्छ भनेर अड्डी लिए। उताकाहरू मातृका बाबु र ममा ठुल दाजुलाई मन पराउँथे, उहाँ मिलनसार हुनुहुन्छ भनेर। त्यस कुरामा उनीहरूको तर्फबाट पनि एक दुईजना भन्थे यो नराम्रो भयो। पछि नराम्रो पनि भयो थपनाको मान्छे अध्यक्ष भइदिएकोले। झण्डा बडो जटिल थियो, बनाउने गाह्रो। माथि सेतो धर्को, त्यसपछि हरियो र त्यसको तल पहेँलो, बडो जटिल डिजाइन भएको। उनीहरूको राम्रो थियो, दुईतिर रातो, बीचमा सेतो र त्यसमा चार तारा। मैले भने त्यो बडो राम्रो छ। हामीहरू संयुक्त भयौं। अप्रिल महिनामा नेपाली काङ्ग्रेसको स्थापना भयो कलकत्तामा। मातृका बाबु अध्यक्ष हुनुभयो, सेक्रेटरी उताबाट भए सायद महेन्द्र विक्रम शाह। त्यसमा हाम्रो सेक्रेटरी बालचन्द्र शर्मालाई निकै चित्त दुख्यो, किनभने तमाम लेख्ने पढ्ने सारा व्यवस्था गर्ने बालचन्द्र शर्मा थिए। बडो योग्य मान्छे थिए बालचन्द्र शर्मा। तिनको लागि मैले सोझै भने र अलिकति त्यसबाट मनमुटाव जस्तो पनि भयो। अर्को कुरा, केआई सिंहलाई पनि चित्त बुझेको थिएन। केआई सिंहलाई त सुवर्णजीले यताउति पोटपाट गरेर ठिक पार्नु भयो। अफिस बनारस सर्यो, पैसाको हामीलाई कमी भएन। त्यसपछि मलाई सुवर्णजीले एकपल्ट बोलाउनु भयो कलकत्तामा। आफ्नो कनक बिल्डिङको एयर कन्डिसन अफिसमा उहाँ हुनुहुन्थ्यो, उहाँकी पत्नी हुनुहुन्थ्यो। मलाई भन्नुभयो, होइन, सशस्त्र क्रान्ति नगरिकन हुँदैन, हाम्रा नेता गान्धीवादी भए कसरी चल्ला। मैले भने त्यसको फिकिर नगर्नुहोस्, उहाँलाई गान्धीवादी चर्चा गर्न दिनुहोस्, हामी संगठित गर्न सक्छौँ। त्यसको निम्ति पैसा भयो भने किन गर्न सकिँदैन। अनि उहाँले भन्नुभयो, हामीले कति कोसिस गर्यौं, हतियार पाइएन। त्यसो हुनाले तपाईँ र म सम्भव हुन्छ भने हतियारको सेक्सन हामीहरूले लिनुपर्छ, पैसाको बारेमा फिकिर नगर्नुहोस्। सुवर्णजीले भन्नुभयो, मेरो लाखौं रुपियाँ खर्च भयो। सूर्यप्रसादले यहाँ पाइन्छ भने हामी त्यहाँ दौडेर पुग्थ्यौं। अनि प्लेन थियो महावीरको, प्लेन लिएर आउनुहोस् भन्थे, हामी प्लेन लिएर पुग्थ्यौं, दुई दिन त्यहाँ बस्थ्यौं, भइगयो, अब पुलिसले घेर्यो भन्नुहुन्थ्यो। त्यसपछि उहाँ भन्नुहुन्थ्यो, रामनगरमा राखेको छ। यावत कुरा गर्नुभयो, हाम्रो लाखौं रुपियाँ खर्च भयो, त्यो काम भएन। मैले भने मेरो बर्मामा सम्पर्क भएको थियो, त्यहाँबाट भरपर्दो सहायता पाइन्छ। यहाँ पनि खोजियो भने पाइएला, तर बर्माबाट त पाइन्छ पाइन्छ। हामीहरूको गतिविधि निकै बढेर गइरहेको थियो। त्यसपछि हतियारको सम्पर्कपट्टि म र सुवर्णजी लाग्यौं। उनीहरूले के भनेका थिए भने, बर्मिजहरूले, तिमीहरूको कुनै विशेषज्ञ पठाऊ। को विशेषज्ञ पठाउने भन्दा सुवर्णजीको भान्जा जो वीरगंजमा मरे, थिरबम मल्ल, देहरादूनबाट भर्खर सैनिक तालिम लिएर आएका थिए। हुन त ती पनि के विशेषज्ञ हुन्थे, तिनलाई पठाउने हाम्रो तय भयो। तिनी पूरा सैनिक तालिमका मानिस भएकोले सोसलिस्ट पार्टीको भोला च्याटर्जीलाई उनको साथ लगायौं। भोला च्याटर्जी त्यसबेलादेखि संलग्न भएका हुन्। उनले चिठी लिएर गए जयप्रकाश नारायणको र लोहियाको, यिनीहरूलाई मदत गर्नुपर्छ भनेर मेरो चिठी लिएर गए। उनीहरूले भने, हामीहरू मदत गर्छौं। उनीहरूले के भने, एक कन्साइनमेन्ट हामी बिनामूल्य दिन्छौं। यो कुरा मलाई पहिले पनि भनेका थिए, र अर्को कन्साइनमेन्ट हामी लागत मूल्यमा दिन्छौं। त्यति भएपछि ढुक्क भयौं हामी हतियारको। उनीहरूले के भने, हामीहरू त्यो सामान पुर्याइदिँदैनौ, त्यो तिमीहरूको जिम्मा। हामीहरू रंगुन एयरपोर्टबाट पुर्याइदिन्छौ, प्लेन इत्यादि सबै तिमीहरूले इन्तजाम गर्नुपर्छ। महावीर शमशेरको प्लेन थियो। महावीर एउटा एयर सर्भिस चलाउँथे, सरकारले राष्ट्रियकरण गरेको थिएन। त्यसबेला हिमालयन सर्भिस भन्ने थियो महावीरको। तिनको एउटा चेकोस्लोभाक पाइलट थियो, जेभिस्की भन्ने, द्वितीय महायुद्धको बेलामा पाइलट थियो। त्योसँग कुरा गरे, उसले भन्यो, हुन्छ, म ल्याउन तयार छु। अब सशस्त्र क्रान्ति गर्ने भन्ने कुरा निश्चित जस्तै भयो। 1950 अप्रिलदेखि यो कुरा चलेको छ। यसै बीचमा राजासँग सम्पर्क भयो। म काठमाडौँमा लुकेर आउँदा राजाका छोराहरूले मसँग सम्पर्क गरेका थिए। भेट्न चाहन्छु भनेर। पछि डराएर भेटेनन्। हामीहरूको नेपाली राष्ट्रिय काँग्रेसको सम्पर्क राजासँग थिएन, तर डेमोक्राटिक काँग्रेसको थियो। उनीहरूलाई हिन्दुस्तानले अलि समर्थन गरेको जस्तो थियो। उनीहरूसँग दरबारका मानिसहरू कलकत्तातिर आउँदा जाँदा दरबारिया भएकोले सम्पर्क भइहाल्थ्यो। सुवर्णजीले मलाई के भन्नुभयो भने, राजासँग मेरो सम्पर्क छ, केही संवाद छ, पठाउने हो भने पठाऊ। मैले भने पठाउनुहोस्। हामीहरूले सशस्त्र क्रान्ति गर्दाखेरि राजाको के स्थिति हुने? राजाको नाउँबाट हामीले क्रान्ति गर्दा राजालाई त उनीहरूले समातिहाल्लान्। त्यसो हुनाले राजालाई त्यहाँबाट भगाउनु पर्छ। भगाउनु पर्दा सबभन्दा सजिलो त के हुन्छ भने, एयरपोर्टसम्म हामीले हेलिकप्टर लग्न सक्यौं भने त्यही हेलिकप्टरबाट उनलाई उडाएर लिएर जाने, उडाएर उनलाई पाल्पामा लग्न सकियो भने पाल्पामा नयाँ सरकार बनाउने, अनि त्यस सरकारलाई हिन्दुस्तानको अन्तर्राष्ट्रिय मान्यता दिलाउने र क्रान्तिलाई बढाएर लिएर जाने भनेर हामीले प्लान गरेका थियौं। यसको लागि पाल्पाको कमान्डर इन चीफलाई मिलाउनु पर्ने कुरा थियो। अब को जाने पाल्पा? 27. हामीहरूको एउटा मिटिङ थियो। ठुटीबारीको बाटोबाट जानुपर्थ्यो। गोरखपुरबाट बगाहको बाटो एउटा स्टेशन थियो, त्यही हाम्रो महासमितिको मिटिङ थियो। त्यस मिटिङपछि म भूमिगत भएर पुगेँ पाल्पा। सम्पर्क सुवर्णजीले गराउनु भएको थियो। राणाहरूको आपसमा सम्पर्क थियो, खास गरेर सी क्लास राणाहरूको। यी पनि सी क्लासका राणा थिए, पाल्पाका कमान्डर इन चीफ पनि। तिनका छोरा आएका थिए कलकत्तामा। सुवर्णजीले मलाई परिचय गराउनु भएको थियो। मैले भने म पाल्पा पुग्न सक्छु? उनले भने किन नसक्नु, म त आइजाइरहन्छु। उनी त्यस बेला कुनै कानून बातचित काम गर्थे। चाँदीको रूपियाँको त्यस बेलामा भाव बढेको थियो, उनी त्यसैको कारोबार गर्थे। सिलसिलामा कलकत्ता आइजाइरहन्थे। उनले भने म लिएर जान्छु। पाल्पा तानसेन भन्दा तल एउटा फाँट छ, बगैँचा छ आँपको। साँझ परुन्जेल मलाई त्यही रोकेर राखे। त्यहाँ एउटा मान्छेलाई राखेका थिए, घोडा लिएर आउने सहिस फर्केर गयो। त्यस मानिसले मलाई छेडो बाटो गर्दा गर्दै पुर्यायो खजन्ती कहाँ। उनी पाल्पा कमान्डर इन चीफका मानिस थिए। उनी कहाँ मलाई राखिसकेपछि कमान्डर इन चीफ कहाँ खबर पठाए। त्यस वखतमा पाल्पा कमान्डर इन चीफ सहरमा बस्थेनथे, माथि डाँडामा क्याम्प गरेर बसेका थिए। ती बडा रईस खालका मानिस थिए, राम्रा स्वास्नी मानिसहरू लिएर बस्थे, धनी पनि थिए। म आउने भनेर झन बढी एउटा भोजेको जस्तो इन्तजाम गरेका थिए। त्यहाँ म आएँ। हामीले खाना खाइसकेपछि मैले उनीसँग एकछिन कुरा गरेँ। मैले आफ्नो प्रस्ताव राखेँ। मैले दुईवटा कुरा भने, एउटा उनीहरूसँग 1200 बन्दुक थियो, त्यो हामीलाई दिनुपर्छ, र अर्को कुरा राजालाई हामीले यहाँ ल्यायौँ भने राजालाई बस्ने इन्तजाम गरिदिनुपर्छ। उनले भने यो त हामी गर्न सक्छौँ, किन गर्न नसक्ने? त्यस कुरामा सुवर्णजीलाई भनिदिनु मलाई भर गरे हुन्छ। अनि उनले मलाई भने, तपाईँले मलाई यति पत्याउनु भयो, त्यसको लागि म कृतज्ञ छु। पर्सिपल्ट फेरि त्यसै गरी बिहानै घोडा र सहिस आयो। राति म बुटवल पुगेँ। बुटवलमा राति र अर्को दिनभरि बसेँ। 12 बजीको ट्रेन समात्नलाई त्यही जीपले मलाई स्टेशनमा उतारिदियो। उनीको एउटा मान्छेले टिकट काटिदियो, फर्स्ट क्लासको कम्पार्टमेन्टमा आएर बसेँ। मलाई उनको मानिसले सिट इत्यादिको व्यवस्था गरिदिएर गएपछि म कम्पार्टमेन्टमा बसेँ। त्यही बर्थको माथि गुप्तचर विभागको एउटा मान्छे बसेको रहेछ, टीबी मल्ल, जो मर्यो जेलमा। त्यो बडो उल्लेखनीय मान्छे थियो। त्यसको पनि एउटा इतिहास छ। त्यो नेपाल सरकारको मान्छे, मोहन शमशेरको विश्वासको मान्छे रहेछ। उसले मलाई देखेपछि भन्यो, कोइरालाजी, तपाईँ कहाँबाट आउँदै हुनुहुन्छ? उसले मसँग अङ्ग्रेजीमा नै कुरा गरेको थियो। उसले मलाई चिनिसकेको रहेछ। मैले भने, तपाईँले मलाई कसरी चिन्नुभयो? म कोइराला हुँ भनेर तपाईँले कसरी भन्नुभयो? उसले भन्यो, मैले तपाईँका तस्विरहरू हेरेको छु, र त्यसो हुनाले मलाई थाहा छ तपाईँ कोइरालाजी हो। तपाईँ कहाँबाट आउँदै हुनुहुन्छ? मैले भने, म आफ्ना केही साथीहरूलाई भेट्न सिमानातिर आएको थिएँ। मैले सिमानातिर भ्रमण गरेको छु। तर ती महाशय को हुन् जसले तपाईँको लागि टिकट किनिदिए भनेर भन्छ? मैले भने, म त तिनलाई चिन्दिनँ। म टिकट किन्न गएँ, त्यहाँ भिड थियो र मैले तिनलाई टिकट किन्न दिएको थिएँ। म नयाँ मान्छे भएकोले उनलाई म चिन्दिनँ। ठिक छ, मलाई धेरै कुराहरू थाहा छन् तपाईँको बारेमा र तपाईँका गतिविधिहरूको बारेमा। मैले सोधेँ, तपाईँ को नि? यहाँ छेउछाउमा कसैसँग सोध्नुहोस् र उनीहरूले भन्नेछन् म को हुँ भनेर। उसले भन्यो, यी सबै कुरा अङ्ग्रेजीमै भए। ऊ म जस्तै गोरखपुरसम्म आयो। त्यसपछि म त्यहाँ 5-6 बजेतिर ओर्लेर रिटायरिङ रुमतिर गएँ। नुहाएँ धुएँ, ऊ बाहिर गयो। म त्यहाँबाट कलकत्ता गएँ। ठुल दाजुलाई भने, तपाईँ कलकत्ता पुगिरहनुहोस् र हाम्रो कलकत्तामा भेट भयो। हाम्रो समक्ष एउटा ठूलो प्रश्न थियो, अब राजालाई त्यहाँ कसरी पठाउने? राजालाई त्यहाँ पठाउने धेरै तरिकाहरू हुन सक्थे। त्यसको लागि राजासँग सम्पर्क राख्नुपर्ने भयो। राजालाई कलकत्ताबाट जुन सिगरेटहरू जान्थे त्यसको एउटा सिगरेटमा सुर्तीहरू झिकेर नेपाली कागतमा लेख्नुपर्ने सन्देश लेखेर त्यसलाई त्यो खोक्रोभित्र भरियो। त्यसको दुवै टुप्पामा सुर्तीहरू भरियो। त्यसलाई प्याकेटमा बन्द गरेर सिल गर्ने इन्तजाम पनि गर्नुभएको थियो सुवर्णजीले। राजाको दरबारमा आउने जाने मान्छेले राजालाई त्यो सिगरेट टक्राउने व्यवस्था पनि भएको रहेछ। सम्पर्क गर्ने त्यो पनि एउटा उपाय रहेछ र सुवर्णजीले त्यो गर्नुभयो। अनि हामीसँग एउटा हेलिकप्टर होस् भनेर कति कोसिस गर्यौं तर भएन। हिन्दुस्तानसँग भन्यौं। उनीहरूले भने, हम लोगों के पास तो हेलिकप्टर नहीं है, आपके पास कैसे होगा। हेलिकप्टर त्यसबेला त्यति सजिलोसँग पाइँदैनथ्यो र हिन्दुस्तानले दिने पनि थिएन। हिन्दुस्तान त राजालाई आफ्नो कब्जामा गर्न खोज्थ्यो, उसले हामीलाई त्यो किन दिन्थ्यो। हामीले यो पनि पत्ता लगायौं कि दरबारबाट एयरपोर्टसम्म जानलाई कति बेर लाग्छ। 7-8 मिनट लाग्ने रहेछ। यति बेरमा सेना सक्रिय हुन नपाउँदै राजाको हेलिकप्टर उडिसक्थ्यो। त्यो सब कुरा हामी सब कुरा गर्नमा सुवर्णजी दक्ष हुनुहुन्थ्यो। मलाई के लाग्छ भने हिन्दुस्तानको पनि सम्पर्क त खुब थियो राजासँग। राजा कसको नियन्त्रणमा हुन्छन् भन्ने कुरा बडो महत्वपूर्ण कुरा थियो। हामीहरू बडो गम्भीर थियौं। म र सुवर्णजी सोच विचारमा थियौं। अरूलाई त यसको विचार नै थिएन कि राजालाई आफूसँग र आफ्नो नियन्त्रणमा राख्नुपर्छ भन्ने। हाम्रो त्यस्तो अन्तर्राष्ट्रिय सम्पर्क थिएन, त्यो हामीले कतै भन्नु भएन। फेरि हेलिकप्टर कसरी आउने यहाँ? हिन्दुस्तानको स्वीकृति बेगर कसरी ल्याउने? ती सबै समस्याहरू थिए हामीहरूको। अरू एउटा सुझाव थियो, त्यो मेरो सोचाइ थियो, अलिकति मान्छे पठाउने। राजा बाहिर निस्कन्छन्, सम्पर्क गर्ने र गढीमा भगाएर ल्याउने। गढीमा हाम्रा मान्छेहरू रहन्छन् र त्यहाँबाट निस्कने बित्तिकै राजालाई हामी लिएर हिँड्छौं। अरू कहीँ त मुठभेट हुँदैन, त्यसको निम्ति पनि कोसिस भयो। गणेश मानजीको नेतृत्वमा सुन्दर राज चालिसे र अर्का एकजना, जो पछि बडा हाकिम पनि भए, काठमाडौँ आए। अलिकति हतियार पनि लिएर आए। त्यो कसरी कसरी प्रकट भयो, ती सबै समातिए। गणेश मानजी भाग्नु भयो, तर सिमाना नाग्नुभन्दा अघि नै पक्राउ पर्नु भयो। खुब पिटाइ पर्यो, असाध्यै यातना दिइयो उहाँलाई। त्यसको पनि एउटा रोमाञ्चित इतिहास छ। यो प्रश्न असफल भइसकेपछि राजा तर्से यिनीहरूबाट यो हुँदैन भनेर। हिन्दुस्तानले त पहिलेदेखि नै घुसपैठ गरिसकेको थियो, अनि त्यो योजना कि उनी भारतीय राजदूतावासमा जाने र त्यहाँबाट हिन्दुस्तान जाने कुरा बनेछ। भारतीय राजदूतावासमा जाने बित्तिकै राजासँगको हाम्रो सम्पर्क समाप्त भयो। म त्यस वखतमा पटनामा थिएँ। हामीले वायरलेस चालु राखेका थियौं। यत्तिकैमा के खबर दिन्छ भने राजाले भारतीय राजदूतावासमा प्रवेश गरे र आफ्नो पूरा परिवारका साथ शरण लिए। त्यो सुनेपछि मैले भने, अब हाम्रो हातबाट गयो। अनि त्यो समाचार आउने बित्तिकै मैले टेलिफोन गरेँ जयप्रकाशजीलाई। जयप्रकाश र लोहिया थिए पटनामा, उनीहरूको एउटा मिटिङ थियो। मलाई बोलाए। लोहियाले भने, यत्रो महत्वपूर्ण कुरा भइरहेको छ, तिमी एउटा वक्तव्य देऊ, तुरन्तै देऊ, किनभने अहिलेसम्म कसैलाई थाहा छैन। तिम्रो वक्तव्य र राजा भएको एकैचोटि छापिन्छ, त्यो एउटा अन्तर्राष्ट्रिय खबर पनि हुन्छ र उताबाट प्रचार पनि हुन्छ। राजाले भागेर मोहन शमशेरको सरकारको संवैधानिकतालाई समाप्त गरिदिएको छ। अब यो अवैधानिक सरकार पदमा छ, मैले वक्तव्य दिएँ। यो मेरो एउटा बडो उच्च स्तरको वक्तव्य आएको छ, त्यसलाई हेरिनुपर्छ त्यस बेलाको सन्दर्भमा ध्यानमा राखेर। राजा नवम्बरमा भएका थिए, त्यसमा मैले त्यस कुरालाई महत्व दिएको थिएँ, किनभने त्यो त राजाको सरकार थियो, त्यसो हुनाले राजाले गर्दा त्यो अवैध भयो भनेर। अनि त्यसै बीचमा मोहन शमशेरले के गरे भने, राजा भागेर गएको भनेर ज्ञानेन्द्रलाई अर्को राजाको रूपमा स्थापित गरे। सबै भाइ भारदारहरूलाई राखेर दाम राख्न लगाए, टक पनि काट्न लगाए र तत्काल मान्यता दिने काम जति हुन्थ्यो गरे। 28. अब एउटा हतारको परिस्थिति हाम्रो संघर्षमा आयो। राजासँग भेट्न पाइएको छैन, हिन्दुस्तानले पनि दिँदैन, राजाले पनि भेट्दैनन्। म कतिपल्ट दिल्ली गए, राजाका छोराहरूसँग भेट भयो तर राजासँग भेट भएन। राजाको प्राइभेट सेक्रेटरी थिए दयाराम भक्त माथेमा, बडो महत्वपूर्ण मान्छे थिए त्यस बेला। भन्थे, फुर्सद नै हुँदैन राजालाई, उनी हिन्दुस्तानको नियन्त्रणमा थिए र हिन्दुस्तानले मलाई के भेट्न दिन्थ्यो र। अनि त्यसपछि हामीले सशस्त्र क्रान्ति ल्यायौं, हामीहरूसँग हतियार थिएन। तत्काल हामीले बर्मामा खबर पठायौं, त्यहाँबाट खबर आएपछि प्लेन पठायौं। बुजुन्स्की भन्ने पाइलट थियो जसले प्लेन लिएर गयो, उसले बर्माबाट सारा सामान लिएर आयो। तर त्यो सामान कहाँ उतार्ने? यी सारा काम हामीले गर्नु पर्थ्यो, कहाँ पठाउने, के गर्ने, सारा काम। जस्तो मैले भने, रेडियो कहाँ राख्ने भन्ने समस्या थियो, अरू कसैले त्यो सकिराखेको थिएन। मैले भने, म राख्छु। पटनाको कोजी नुकमा दुईवटा कोठाहरू लिएँ। एउटा कोठा भरिको त्यो मेसिन थियो। मसँग भेट्न आएका मानिस सबै छेउमा बस्थे। उनीहरूलाई थाहा थियो कि त्यो एउटा शक्तिशाली रेडियो हो भनेर, क्रान्तिको काममा कुनै शक्तिशाली रेडियो ल्याएका छन् भनेर। कोही खतराको काम जान्दैनथे, जस्तो खबर आउँथ्यो यहाँ हतियार छ, सोरेबाउले भन्थे यहाँ हतियार छ भनेर, अब त्यहाँ मलाई पठाउँथे, म जान्थे, फुस्सा केही न केही। त्यसरी पैसाको दुरुपयोग भएको छ। अनि मैले बर्मातर्फ हतियारको लागि पठाए, अनि बर्माबाट झिकाइएका हतियारहरू आए। ती हतियारहरू अब कहाँ राख्ने? मलाई के लाग्यो भने बिहारमा धेरै त्यस्ता हवाई अड्डाहरू थिए, उपयोग बन्द भएका हवाई अड्डाहरू, लडाईँको जमानामा बनेका। पटना नेर बिहिटामा यस्तै एउटा हवाई अड्डा थियो, त्यसमा दुई चारजना नेपालका चौकीदारहरू थिए, तर त्यो प्रयोगमा थिएन। मैले त्यो गएर बुझिसकेको थिएँ। त्यहाँ हेरेर आएपछि मैले भने त्यहीँ उतार्नुपर्छ। मैले बुजुन्स्कीलाई खबर गरेर भने तिमी जाऊ र हतियार लिएर यहाँ उतार्नुपर्छ। बुजुन्स्की गयो, कलकत्ताबाट उडेर गयो दिल्लीको लागि भनेर खबर गरिदियो मैले बाटो बिराएँ भनेर। ऊ रङ्गुन गयो र रङ्गुनबाट हतियार लिएर आयो, हतियारका क्रेटहरू लिएर आयो। हामी ट्रक लिएर पुग्यौं बिहेटा हवाई अड्डामा। म, सुवर्णजी र एउटा अर्को मान्छे थियो, हामी एउटा ट्रक र एउटा भित्री ट्रक जस्तो लिएर पुग्यौं। तर हामी पुग्नुभन्दा पहिले नै त्यहाँ सबैजना आए, झटपट झटपट गरेर, त्यहाँको चौकीदारी गर्ने नेपालीहरू समेत। अनि सुवर्णजी र मैले नेपालीमा कुरा गर्यौं, पिकनिक गर्न आएको भनेर, खसी खोज्नु भनेर भन्यौं, खसी काट्ने पिकनिक गर्ने भनेर भन्यौं। उनीहरूले भने आ पाइन्छ, ऊ त्यो गाउँमा पाइन्छ। हामीले ती सबैलाई त्यो गाउँमा पठायौं, खसी, चामल र घिउ र अरू कुराहरू किन्न भनेर। ती सबै परको गाउँमा गए। यसै बीचमा त्यो प्लेन आयो। प्लेन उत्रन साथ तीन मिनटभित्र सारा क्रेटहरूलाई झिकेर लाद्यौं हामीले ट्रकमा। प्लेन उडेर गयो, तिनीहरूले देखे होलान् प्लेन उडेर गएको। हामीहरू ट्रक लिएर फर्किहाल्यौं, खसी बोका किन्न गएकाहरू उतै रहे। अब हाम्रो समस्या थियो त्यति हतियार राख्ने कहाँ। पटनाको कोजी नुकमा तल एउटा खाली कोठा थियो, मैले त्यही थुपार्न लगाएँ। सामान थुपारिसकेपछि म गएँ बिहारको मुख्यमन्त्री श्रीकृष्ण सिन्हा कहाँ। मलाई जवाहरलालजीले भनेका के थिए भने अरू कसैले नपत्याउनु, तीनजनालाई पत्या हुन्छ, एउटा बङ्गालको मुख्यमन्त्री विधान चन्द्र राय, एउटा बिहारको मुख्यमन्त्री श्रीकृष्ण सिन्हा र अर्को युपीको मुख्यमन्त्री गोविन्द बल्लभ पन्त। उनले भनेका थिए मसँग जति कुरा गर्छौ तिनीहरूसँग पनि त्यति कुरा गरे हुन्छ। म गएँ श्रीकृष्ण सिन्हासँग कुरा गर्न। ऊ त पूजा पाठ गरिरहन्थे बिहान पख बसेर। म आएको सुन्ने बित्तिकै उनले माथि नै बोलाए। म गएँ, मैले भने हम तो एक बात करने आए थे। क्या? उनले भने हमारे पास बहुत बड़े परिमाण में हथियार है, उसे हम बॉर्डर में ले जाना चाहते हैं, आप लोग हमको पकड़ धकड़ मत कर दीजिएगा, यही अनुरोध करने के लिए मैं आया हूँ। हथियार हैं आपके पास? भनेर उनले सोधे। मैले भने बहुत बड़ा कंसाइनमेंट है हमारे पास। टेलिफोन गरेर आईजीपीलाई पनि बोलायो, एउटा आईजीपी थियो, त्यो पनि सिन्हा नै थियो। आयो, आएपछि श्रीकृष्ण सिन्हाले भन्यो आप इन्हें जानते हैं सिन्हाजी? हाँ, ये कोइराला जी हैं, मैं उनसे मिला हूँ, क्रांतिकारी हैं, भनेर उसले भन्यो। आप जानते हैं कि हथियारों का एक बहुत बड़ा कंसाइनमेंट शहर में दाखिल हो चुका है, आप ये जानते हैं? श्रीकृष्ण सिन्हाले सोधे। नहीं सर, भनेर आईजीपीले भन्यो। उसले जानेर भन्यो कि नजानेर भन्यो म भन्न सक्दिन। कोइराला जी कहते हैं कि हथियारों का एक बड़ा कंसाइनमेंट है उनके पास, आपको इसके बारे में कोई सूचना मिली है? भनेर कृष्ण सिन्हाले सोधे। नहीं सर, भन्यो उसले। मैले भने मसँग छ, तर मेरो कोजी नुकमा छ, तर मलाई त्यो बोर्डरमा लग्नु छ, त्यसमा तपाईँहरू मदत गर्नुहोस्, जसलाई तपाईँहरूले पक्राउ नगरिदिनुहोस्। त्यो भन्दा श्रीकृष्ण सिन्हाले भन्यो, सिन्हाजी देखो इनको तुम कितना मदद कर सकते हो, करो। उसले भन्यो ठिक है, मैं उनसे बात कर लूंगा। त्यसपछि घरमा आएपछि उसले मसँग कुरा गर्यो। त्यो आईजीपीले के भन्यो भने म बोर्डरको निरीक्षण भ्रमणमा जान्छु, त्यसैमा सामान लिएर हिँड्छु, तपाईँलाई त्यो कहाँ पुर्याउनु पर्छ म पुर्याइदिन्छु। उसले भन्यो मेरो त स्पेसल सेलुन जान्छ, त्यसैबाट म पुर्याइदिन्छु, या तपाईँ आफ्नो तरिकाबाट लग्नुहुन्छ भने लग्नुहोस्, तर अरू तरिकाले लिएर जान खतरा छ। के खतरा छ भने बोर्डरमा कसैले समातिदिन्छ, मैले सबै पुलिसलाई त्यो भन्न हुँदैन, त्यो भनेपछि त फेरि एक्सपोज हुन्छ, हाम्रो सरकारलाई गाह्रो पर्छ।